نحمده ونصلي على رسوله الكريم أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قل إن كنتم تحبون الله فاتبعوني يهدكم الله ويغفر لكم ذنوبكم والله غفور رحيم مولاي صل وسلم دائما ابدا على حبيبك خير الخلق كلهم كل شيء قدير. یوں ہنس کے نہ دیکھو دنیا والوں مجھے کہیں محبت تم کو بھی مجھ سے نہ بنا دے محبت پہ بات چلی جو قرآن پاک کی آیت پڑی گئی ہے اللہ رب العالمین اس میں محبت کا ہی ذکر فرمانے کہ اے میرے محبوب محمد مصطفیٰ صلی اللہ علیہ وسلم آپ میرے ان بندوں سے کہہ دیجئے جو لوگ یہ چاہتے ہیں اللہ ان سے محبت کرنے لگے اللہ ان کو اپنا عاشق بنا دے بتائیے اللہ پاک ہمیں کہلوا رہے ہیں ہم جیسے نجس ناپاک نطفہ ناپاک قرآن پاک میں اللہ نے جگہ جگہ ہمارا آپریشن کیا تو اللہ فرمائے میں تم سے محبت تمہیں اپنا عاشق بنا لوں گا اپنا محبوب بنا لوں گا اپنا پیارا بنا لوں گا تم مجھ سے محبت کرو گے میں تم سے محبت کروں گا اصل میں تو پہلے اللہ محبت کریں گے بعد میں ہم اللہ سے محبت کریں گے ہماری اوقات کیا ہے ہماری اوقات کیا ہے کوئی فقیر ہو کسی شہزادی کو بھی قیام بھیج سکتا ہے کہ بادشاہ کی لڑکی ہو حسن جمیل شہزادی اور سڑک پہ بھیک مانگنے والا کوئی فقیر ہو اس کی ضرورت ہے کہ وہ بادشاہ کے پاس جا کے بولے کہ میں آپ کی بیٹی سے شادی کرنا چاہتا ہوں سوال ہی پیدا نہیں ہوتا وہ فقیر بیچارہ بھی تصور میں بھی ایسی مجال اور اس کی گستاخی ایسی نہیں کر سکتا تصور میں بھی تو فقیر کی بھی کچھ شاید حیثیت ہوگی لیکن ہماری اللہ کے آگے کوئی حیثیت نہیں تھی کچھ بھی نہیں ہے اللہ رب العالمین کے آگے لیکن اللہ فرما رہے ہیں میں تم سے محبت شروع کر دوں گا تمہیں اپنا عاشق بنا لوں گا تمہیں اپنا پیارا بنا لوں گا میں یہ نہیں دیکھوں گا کہ تم کیا ہو کیا نہیں ہو تمہیں اپنا خاص تعلق عطا فرما دوں گا قرب عطا فرما دوں گا تو پہلے اللہ پاک محبت فرمائیں گے ہم سے تو اس کا پھر عکس ہمارے قلب پہ پڑے گا تو پھر ہماری آنکھوں سے آنسو نکلیں گے ہمیں لگے گا ہم اللہ کو چاہ رہے ہیں میں اللہ کی محبت ہمارے دل میں آئے گا شاید میں اللہ کی محبت میں رو رہا ہوں شاید میرا دل چاہ رہا ہے مسجد میں جاؤں شاید میرا دل چاہ رہا ہے قرآن جی کا اسکار کروں شاید میرا دل چاہ رہا ہے کہ میں درود شریف پڑھوں شاید میرا دل چاہ رہا ہے کچھ وقت خلوت میں اللہ کے لیے نکالوں یہ سب ان باتوں کی کوئی حیثیت نہیں ہے اس کی مثال ہمارے پیارے مرشد عارف اللہ حضرت اقدس حضرت مولانا شاکیر محمد اختر صاحب رحمۃ اللہ ارشاد فرماتے تھے کہ بھائی دیکھو اس کی مثال یوں سمجھ لو ماربل کے اوپر اگر کوئی مرکری بلب تیز چل رہا ہو آن ہو اور وہ ماربل شائن مار رہا ہو چمک رہا ہو اور وہ ماربل اچھلنا اور شور مچانا شروع کر دے وہ دیکھو میں کتنا حسین ہوں میں کتنا خوبصورت ہوں میں کتنا چمک رہا ہوں تو اگر کوئی ذہین آدمی ہوگا عقل مند ہو گئے گا اچھا بھائی یہ آپ کی چمک ہے جو آپ چمک رہے ہو ابھی دیکھ لیتے ہیں تو وہ بٹن آف کر دے گا تو تھوڑی دیر میں کیا ہوگا ماربل کی اپنی چمک دمک سب ختم بھائی کیا ہوگا بیٹا تھوڑی دیر پہلے آپ دعوی حسن کر رہے تھے میں بہت چمکیلا ہوں دمکیلا ہوں کہاں گئی آپ کی چمک دمک تو پتہ چلا وہ آپ کی چمک نہیں تھی وہ تو ماربل کی چمک آپ کے اوپر پڑے گی جس سے آپ چمک رہے تھے ارے بات سنی بالکل یہی معاملہ حضرت والا ہمارے مرشد شاید فرماتے تھے ارے ہم کیا اللہ کو چاہیں گے ہم کیا آصف اسلم کو چاہیں گے ہم کیا فجر میں اٹھیں گے ہم کیا تقوی سے رہیں گے ہم کیا خونے ارما کریں گے ہم کیا اللہ کی نہیں مجاہدات کریں گے ہماری اوقات ہی نہیں ہوتا یہ کہ پہلے اللہ رب العالمین ہم سے چاہتے ہیں ہمیں چاہتے ہیں محبت کرتے ہیں نظر کرم کرتے ہیں توجہ ڈالتے ہیں ہمارے اوپر تو اس سے یہ ہوتا ہے ہماری آنکھوں میں آنسو آتے ہیں اللہ کی محبت میں پہلے اللہ پاک جس فرماتے ہیں ہمیں لگتا ہے ہم اللہ کی طرف کھچ رہے ہیں تو اللہ پہلے جس فرماتے ہیں قرآن پاک میں اللہ ارشاد فرماتے ہیں اسی بات کو میں جس کو چاہتا ہوں اپنی طرف جس کر لیتا ہوں پہلے اللہ پاک کھینچتے ہیں اپنی طرف اس کا عکس ایسا لگتا ہے ہم کھینچے ہوتے ہوئے چلے جا رہے ہیں میں سب کچھ کر رہا ہوں نہیں بھائی ہم ایسا کچھ بھی نہیں ہے یہ تو اگر اللہ پاک ذرا سی توجہ ہٹا دیں نظر کرم ہٹا دیں تو خدا کی قسم کھا کے کہہ رہا ہوں یہ سجدہ کرنے کے قابل نہیں ہے یہ ساری میں اکڑ کچھ نہیں بھائی ہم کچھ نہیں ہے صرف اللہ کا فضل اس کا پیار اس کی محبت ہوتی ہے جو اللہ کا ہمیں لے کے چل رہا ہوتا ہے اور مزید آئندہ کی توفیق دیتے ہیں اس کی مثال ایک اور بات دل میں آتی ہے کہ جیسے کوئی چھوٹا بچہ ہو دو ڈھائی سال کا نیا نیا چلنا سیکھ رہا ہو لیکن پوری طرح چل نہیں پاتا گرتا دے گا ابا کیا کرتا ہے بچے کا ابا انگلی پکڑ کے بچوں کو چلاتا ہے
दोनों हाथों से पकड़ के, और बच्चा गिरने लगता पकड़ लेता और खुद ही दोनों हाथ से चलाता है, और जब वो चार पांच कदम चला देता है वो खुद ही तालियां बजाता है, बारे मेरा बच्चा तो वो शानदार कितने जबरदस्त तरीके से चला, वाह वाह सब खुश होते हैं, बच्चे को खुश होता है जबरदस्त में बहुत अच्छा चलू। अरे तुम क्या क्या चलो बच्चे बेवकूफ हो तुम, वो तो अब्बा तुम्हारा दिल बड़ा है, अब्बा तुम्हें अगर उंगली नहीं पकड़ते तुम्हारी तुम्हें सहारा नहीं देते, तुम दो कदम नहीं चल सकते थे, तुम किस बात की शो दिखा रहे हो। तो भाई वो बच्चा तो बेवकूफ है, अरे भाई वो तो अब्बा मोहब्बत दिखा रहे हैं, इसलिए तारीफ कर रहे हैं, इसलिए तारीफ कर रहे हैं, वरना अगर अब्बा हाथ ना थामते तो भाई बच्चा तो दो कदम भी नहीं चल पाता। तो हमारी सारी दीनी मेहनतें सोबतें हमारा अल्लाह को याद करना, थोड़ा बहुत तकवे से रहना, जो भी हमारे मामूल आते हैं, ये सब अल्लाह के करम और उसकी तवज्जो के मरहूने मिन्नतें, और खुदा की पसंद खाया गया अल्लाह की मोहब्बत जिससे अल्लाह पाक करते हैं उसको दीन भी समझ लेते हैं। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की हदीस पाक अलग से कि अल्लाह रब्बुल आलमीन जिससे मोहब्बत रखते हैं उसको दीन की समझ और दीन पर अमल करने की तौफीकात देते हैं। क्या मतलब? अल्लाह चुनते हैं उन लोगों को कि इनको मुझे दुनिया की गंदगियों से परीतियों से निकाल के पाक साफ इनके मामूलात करने होंगे। ये अल्लाह के चुनिंदा लोग होते हैं, मखसूस लोग होते हैं, इसको मामूली ना समझें। तो फिर जब अल्लाह हमसे मोहब्बत करते हैं तो हमें लगता है अल्लाह से मोहब्बत कर रहे हैं, बार बार हमारी आंखों में आंसू आ जाते हैं, इसी तरह ऐसा लगता है जैसे बाद लोग ज्यारत हो जाती है आश्रम की, बाद में सोते में जाते में कशलान की सूरत में, तो हम समझते हैं हम बहुत शर्त पर ऊंचा मुकाम हमने हासिल कर दिया। अरे भाई आप इस्लाम हमें चाह रहे हैं तो हमें ऐसा लग रहा है मैं आप इस्लाम की मोहब्बत में रोऊं, मैं दुरूद शरीफ पढ़ूं। अरे वहां से अगर मदीने शरीफ से वो लहरें अगर आना बंद हो जाए तो उनको तीन दफा दुरूद शरीफ भी ना पढ़ सकूं, ये वहीं का जो फैज है सारा जो हमें आइंदा की तौफीक मिलती है। तो मोहब्बत बड़ी प्यारी चीज है लेकिन इसकी सिम इसकी डायरेक्शन से होनी चाहिए। तो अल्लाह पाक एक उसूल वाजे फरमा रहे हैं कि ऐ मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम आप मेरे उन बंदों से कह दीजिए कि अगर तुम अल्लाह से मोहब्बत रखते हो, अल्लाह की मोहब्बत चाहते हो, अल्लाह से मोहब्बत करना चाहते हो, अल्लाह तुमसे मोहब्बत करे, तुम अल्लाह से मोहब्बत करो, उसका अलग तरीका बता रहे हैं, फत्तबिउनी कि वो आपकी इत्तिबा करें, आपके नक्शे कदम पे चलें, आपकी नकल करें, तो फिर आपकी नकल की बरकत से होगा क्या, कि मैं उनसे मोहब्बत शुरू कर दूंगा, मैं उनसे मोहब्बत करूंगा। कोई दूसरा रास्ता नहीं है अल्लाह का प्यारा बनने का, अल्लाह का महबूब बनने का, अल्लाह की मोहब्बत हासिल करने का, अल्लाह का आशिक बनने का, अल्लाह पर फिदाकारी का, कोई दूसरा रास्ता नहीं है सिवाय रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की इत्तिबा की बरकत से अल्लाह अपना कुर्ब खास और सारी चीजें का फरमाते हैं। कोई चाहे रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की इत्तिबा को छोड़ के इसको और रास्ता अख्तियार करके अल्लाह तक पहुंच जाऊं, अल्लाह तक तो नहीं पहुंचेगा पागल खाने तक पहुंच जाएगा जरूर, है ना। मुस्तनद रस्ते वही माने गए, अगर पाला रमला का शेर है, मुस्तनद रस्ते वही माने गए जिनसे तेरे दीवाने होके गुजर गए, मुस्तनद रस्ते वही माने गए जिनसे तेरे दीवाने होकर गए, कि बस जो दीवाने जो वो लोग होते हैं जो सुन्नत नबी सल्लल्लाहु अलैहि वसल्लम पे चलते हैं। तो रसूल अल्लाह सल्लम की इत्तिबा की बरकत से अल्लाह रब्बुल आलमीन उन लोगों को अपना प्यारा महबूब बना लेते हैं, और आगे फरमा रहे हैं लफ़ा रहीम, और फिर उनका प्यारा बना लूंगा, महबूब बना लूंगा, उनके सारे गुनाहों को बख्श दूंगा, माफ कर दूंगा, उनकी मगफरत भी कर दूंगा। अब जब बंदा अल्लाह का प्यारा बन गया तो बचा क्या, अल्लाह से मोहब्बत कर रहा है, अल्लाह दुनिया इनकी से मोहब्बत करते हैं, और हमारा वो जिगरी दोस्त हो यार हो कोई भी हो, चाहे हमारी औलाद हो बीवी बच्चे हो भाई बहन हो, हमें जब शरीफ मोहब्बत जब उनसे होती है तो उनको तड़पता हुआ देखते हैं किसी तकलीफ में अल्लाह ना करे परेशानी में, तो हमारी क्या हालत होती है, बस नहीं चलता इनकी पीछे की जान देने के, इनकी उनकी ये तकलीफ खत्म हो जाए। तो जब हमारे ये मामलात हैं तो मोहब्बत के, तो अल्लाह पाक किसी बंदे से मोहब्बत करेंगे तो क्या उसको तड़पता हुआ छोड़ेंगे? तो अल्लाह के खास बंदे अलग होते हैं, अल्लाह के आम बंदे अलग होते हैं। तो जो खास लोग होते हैं जो सुन्नत नबी सल्लल्लाहु अलैहि वसल्लम पर अमल करते हैं और तकवे से रहते हैं, क्योंकि तकवे से रहना तो सबसे बड़ी सुन्नत है। तो बयान सुनने के बारे में मशायख फरमाते हैं, एक बुजुर्ग का शेर है कि सिर्फ कानों से ही सुनने तक इस्तफादा ना कीजिए, सिर्फ कानों से सुनने तक ही इस्तफादा ना कीजिए, जिंदगी बदलने का इरादा कीजिए। बहुत से लोग होते हैं वो बयान सुना, हाँ बहुत मजा आया, बहुत जबरदस्त बयान था, माशाल्लाह माशाल्लाह, चलेगा उसके बाद दो दिन का सब भूल गए, कोई अमल नहीं कुछ नहीं। तो जिंदगी बदलने का इरादा करना चाहिए। अल्लाह पाक कुरान पाक में सहाबा किराम की एक शान बयान फरमा रहे हैं कि ये ऐसे प्यारे सहाबा हैं जो आसलम के साथ बैठते हैं, ये वो सुनते थे समीना वह सुना और फौरन अतात शुरू कर दी थी फौरन, यानी अगर मगर चूंकि ये नहीं कि दो चार छह महीने का अमल करेंगे, क्यों अगर लॉजिक कुछ नहीं मानते थे, फौरन सहाबा इधर सुनते थे اور ادھر فوراً عمل کر دیتے. یا آپ صلی اللہ علیہ وسلم اگر زبان سے بھی کوئی نہیں بات کہتے تھے, صرف آنکھوں کے ابرووں سے, آنکھوں سے آنکھیں دیکھ کے سارے بندارو جا رہا تھا کہ اس بات سے اسلم کو تکلیف ہوئی, جبکہ آج صلی اللہ علیہ وسلم کا سکوت ہو جائے گا. لیکن صحابہ ایسا عاشق رسول صلی اللہ علیہ وسلم تھے کہ آنکھوں کے اشاروں سمجھ جاتے تھے کہ یہ بات اسلم کو ناوار گزری ہے تو عمل چھوڑ دیا کرنے, ایسے تھے. تو پھر کہنا تو بڑی بات ہے کہ تو فوراً پھر عمل کرتے, تو صحابہ کی شانتی یہاں سنا اور یہاں عمل کر لیا. تو یہ جو اس موضوع پہ پہلے بھی بیان ہوتے رہے ہیں, ان شاء اللہ آئندہ بھی ہوتے رہیں گے, یہ بہت اہم موضوع ہے. ایک بیان بار بار تکرار ہم سنتے تو رہتے ہیں بعض بیانات کی, لیکن سوال یہ پیدا ہوتا ہے ہمیں یہ دیکھنا چاہیے کہ اس بیان کی حقیقت ہمارے دل میں کتنی اتری اور عمل میں کتنا آیا. جیسے بعض بیوقوف لوگ تھے, حضرت والا احمد اللہ علیہ اعتراض کیا خانقاہ میں گلشن میں, یار یہاں تو جب آؤ حسینوں کے چرچے ہو رہے ہوتے ہیں, یعنی حضرت تو حسینوں سے بس نظروں کی حفاظت کی بات کرتے ہیں کہ عورتوں سے بچو, نظر بازی سے بچو, اور وہ تو موضوع ہے. تو حضرت والا رحمت اللہ ارشاد کو حضرت کو جب پتا چلا تو حضرت نے ایک بار بیان میں فرمایا کہ جب بد نظری کا موضوع سنتے سنتے تنگ آ گئے ہو اور اعتراض کر رہے ہو تو چھوڑ کیوں نہیں دیتے, چھوڑ کیوں نہیں دیتے بھائی. تو کوئی تو ایسی چیز ہے نا کہ بار بار تکرار کے باوجود یہ بد نظری نہیں چھوٹ رہے, تو پتا چلا کوئی خاص چیز ہے نا یہ, جو اتنی شدید تکرار کے بعد بھی نہیں چھوٹ رہے. کیوں نہیں چھوٹ رہے بھائی, صبح شام سن لو بیان, بد نظری سے حفاظت کرو, کیوں نہیں چھوٹ رہی. اول تو اخلاص نہیں ہوتا آنے میں, اس کی مشاہد فرماتے ہیں کہ جب آدمی بیان میں ہے زیادہ فائدہ کب ہوگا کہ نیت کو صحیح کر لے کہ میں اللہ کی رضا کے لیے جا رہا ہوں اور جو بھی باتیں اللہ رسول کی باتیں مجھے سننے کو ملیں گی انشاءاللہ تعالیٰ اس پر جان لڑا کے عمل کرنے کی کوشش کروں گا. تو پھر اللہ کا خاص عمل فرماتے ہیں, تو سنتوں پر عمل ہے تو سنتوں پر عمل کرنے سے آپ اللہ رب العالمین محبت کریں گے, سب کچھ ہوگا انشاءاللہ. تو اب سوال یہ پیدا ہوتا ہے ہم میں سے کتنے لوگ ہیں جو سنتوں پر عمل کرتے ہیں. بھائی ہر آدمی اگر یہ الحمد للہ میں تو کرتا ہوں, لیکن کتنی, یہاں تو بے دین لوگ ہیں تو ہم بات ہی نہیں کر رہے. اکثر دینداروں کا حال یہ ہے کہ بڑے بڑے پرانے دیندار ملے, ان سے جب بات چیت ہوئی کثرت کے ساتھ رچی محسوس ہوئی کہ چند سنتوں کے اوپر پچاس پچاس سال گزار دیے, چڑھتے وقت اللہ اکبر, اترتے وقت سبحان اللہ, یا کھانا کھاتے ہوئے بسم اللہ, بھائی مبارک ہے, لیکن آگے میں تو پڑھنا ہے نا. کتنی ایسی سنتیں, تو پرچے پہ لکھنا چاہیے کہ صبح اٹھنے کے بعد سے لے کے رات کو سونے تک مجھ سے کتنی سنتیں ہوتی ہیں. جیسے صبح اٹھنے کے بعد سب سے پہلے سنت کیا ہوتی ہے, سب سے پہلے اٹھنے کے بعد دعا پڑھنا نہیں ہے, سب سے اٹھنے کے بعد آنکھیں کھولنے کے بعد چند سیکنڈ تک بستر پر لیٹے رہنا ہے اور اپنی جو شہادت کی انگلی, جو ہاتھوں کی جو انگلی ہماری, ہلکا سا آنکھوں کے جو ڈیلوں کو رب کرنا چاہیے, رب ہلکا سا, یہ آپ صلی اللہ علیہ وسلم کی سنت ہے. اس سے کیا ہوتا ہے کہ آنکھوں کا جو ایک نشاستہ سا جو ہوتا ہے, نیند کا جو غلبہ ہوتا ہے وہ ٹوٹ جاتا ہے. تو آنکھوں کو ہلکا سا رب کرنا چاہیے تھوڑی دیر تک, اور جب ذرا بلڈ پریشر نارمل ہو جائے, کیونکہ ایک دم سے جھٹکے سے نہیں اٹھنا چاہیے, بعض دفعہ دل کو برا اثر پڑتا ہے, ڈاکٹرز منع کرتے ہیں. تو یہ 1400 سال پہلے آپ صلی اللہ علیہ وسلم کی سنت ہے. اس کے بعد پھر دعا پڑھ لیں اور پھر آرام سے اٹھیں, اور اسی طرح اٹھنے کے بعد ہتھیلیوں کو رگڑنا, ہتھیلیوں کو رگڑنا اسے ہاتھوں کو, اور پھر اس کے بعد اپنے چہرے کے اوپر ملنا, یہ بھی سنت ہے. پھر اس کے بعد اٹھ کے آدمی واش روم جائے گا, دعا پڑھ کے چلے جائے, الٹا پیر رکھے لیکن سر ڈھانپ کے, چاہے وہ مرد ہو یا خواتین ہو, دعا پڑھ کے جائیں الٹا پیر رکھے. اسی طرح جب باہر ہے تو اس کی بھی دعا ہے. اسی طرح ہم مسواک کرنا صبح اٹھ کے, یہ ساری سنتیں ہیں. تو یہ سنتیں اس کو لوگ بہت حقیر سمجھ رہے ہیں آج کل, معمولی عمل سمجھ رہے ہیں. بھائی یہ تھوڑا سا ٹائم زندگی کا ملا ہے, 50-60 سال کی زندگی ہے, لمحے کا پتہ نہیں ہے کس کی کتنی زندگی بچی ہوئی ہے. یہ چیز ابھی سمجھ میں نہیں آ رہی ہے. اچانک جب موت کا وقت آتا ہے تو اس وقت جب حضرت اسلام آتے آئیں گے اور کہیں گے کہ بھائی میں لینے آیا ہوں, چلو پھر پتہ چلے گا وقت کی ہم نے کیا قدر کی. اور اکثر کہتا رہتا ہوں, مثال دیتا رہتا ہوں کہ بھائی سنتوں پر عمل کرنے سے اللہ کا جو فضائل بتا دی, سب سے کتنی بڑی فضیلت مل رہی ہے, اللہ رسول کا محبوب پیارا بن رہا ہے, گناہ اللہ اس کے بخش رہے. تو ایک فائدہ سب سے بڑا تو یہ ہوتا ہے کہ اس کے لیے الگ سے کوئی ٹائم نکالنا نہیں پڑتا. اگر وہ دینی کوئی بھی عبادت کرتے ہیں, دینی کچھ نیک اعمال کرتے ہیں, تو اس کے لیے کچھ ہمارا جان خرچ ہوتا ہے, جان خرچ ہوتی ہے, مال خرچ ہوتا ہے, ہمارا وقت خرچ ہوتا ہے. لیکن سنتوں پر عمل کرنے سے کوئی جان مال وقت ہمارا خرچ ہی نہیں ہوتا, اور اجر کتنا شاندار مل رہا ہے. کیا مطلب, مثال کے طور پہ کھانا تو کھانا ہی, جان مال تو پہلے لگاؤ, لیکن اگر انگریزوں کے اسٹائل میں کھا لیا, یہود و نصارہ کے ڈائننگ ٹیبل میں بیٹھ گئے, تو وہ کھانا بوال بن جائے گا. कोई स्वभाव नहीं, बल्कि मुआवजे का अंदेशा अल्लाह की तरफ से कि तुमने मेरी नेमतों की क्या कदर करी। और भाई खाना तो खाना था लेकिन दस्तरखान पे बैठ के खाया, नीचे जमीन पे बैठ के खाया, सुन्नत के मुताबिक। तो जब तक हम खाना खाते रहेंगे सुन्नत का सौ फरिश्ते लिखते रहेंगे, ना अलग से वो टाइम निकला ना अलग से वो वक्त निकला, तो वही वक्त में हमने खाना भी खा लिया, बताइए, वरना वो डाइनिंग टेबल में बैठ के खा सकते। तो ये है वक्त को कीमती बनाना। इसी तरह आप मिसाले हजारों सैकड़ों कपड़े तो पहनने थे, अलग से वो टाइम थोड़े निकालना, जैसे कपड़े हमें पहनने, अब जैसे सलवार पहनी, पजामा पहना, कुछ भी हमने पहना, तो सुनना था क्या भाई पहले पहनते वक्त सीधा पैर डालना है और फिर उसके बाद उल्टा, और जब उतारे सलवार या कोई पजामा पैंट वगैरह जो भी, तो फिर उल्टे से पहले निकालना है फिर सीधा। इसी तरह कुर्ता जब पहने तो पहले दाएं आस्तीन में हाथ डालें फिर बाएं में डालें, इसी तरह उतारे तो बाएं से उतारें और फिर दाएं से उतारें, तो ये तरीका होता है। अब ये तो अलग से वक्त थोड़ी निकाला हमने, ये तो करना ही था, तो उसी वक्त में हमने सुन्नत के मुताबिक अमल कर लिया। तो थोड़ा थोड़ा करते 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 दो चार छह महीने में आदमी अपना मुकाम देखे वो कि क्या मुकाम उसको मिलेगा। हमारे मुर्शिद आरिफुल्लाह हज़रत मौलाना शाहकी मोहम्मद अख्तर साहब रहमतुल्लाह अलैह इरशाद फरमाते थे, बहुत प्यारा शेर याद आया, तो गुलामी से तेरी गुलामों का सदका, यानी असलम की गुलामी, गुलामी से तेरी गुलामों का सदका, गुलामी से तेरी गुलामों का रुतबा, गुलामी से तेरी गुलामों का रुतबा मलायका से फौक कर देखते हैं, यानी मलायका से ऊंचा मकाम चला जाता है ऐसे लोगों का, मुस्तजाबत आवाज बना दिए जाते हैं, फिर उनके अंदर से जिसम से खुशबू आती है बगैर इतर लगाए। जो अल्लाह वाले लोग होते हैं जो सुन्नत नबी सल्लल्लाहु अलैहि वसल्लम में डूबे होते हैं, ये अभी लोगों को पता नहीं है, उनके जिसम के पसीने से खुशबू आती है, जबकि पसीने में खुशबू तो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की थी, सही है ना। लेकिन भाई रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की वो प्यारी मुबारक बाबरकत नूरानी हसीन और जमील खुश और खूबसूरत बात है जिसको हम लफ्जों से बयान नहीं कर सकते, हमारी नापाक जबान इतने इतनी बड़ी शख्सियत की तारीफ नहीं कर सकती, क्या बयान करें, हमारे पास ना जबान है ना वो अल्फाज है। बस हमारी अम्मा हजरत आयशा सिद्दीका ताहिरा रज़ियल्लाहु अन्हा इरशाद फरमाती हैं कि हजरत यूसुफ अलैहिस्सलाम की जो ज़ुलैखा किस्सा मशहूर है, ज़ुलैखा पर आशिक जब हो गई थी उनका हुस्न देख के, और रसूल अल्लाह ने इरशाद फरमाया हजरत यूसुफ अलैहिस्सलाम को अल्लाह रब्बुल आलमीन ने आधी दुनिया का हुस्न दिया था, आधी दुनिया का हुस्न दिया था, और जब वो आशिक हो गई थी वो बहुत बहुत हसीन और जमीन थी ज़ुलैखा, पुराने पाक का पूरा वाक्य है इसकी तफसील है। तो क्या होता बगैर गुलाम थे उनके, अजीज जो था बादशाह का गुलाम थे उसके, तो जब वो उस पर आशिक हुए तो गली मोहल्ले में शोर मच गया, बात दिखाउट हो गई, तो उसकी जो हाई स्टैंडर्ड की सहेली है जिन्होंने ताने दिए, ये तो वो ज़ुलैखा को क्या हो गया, अगर उसको किसी को दिल देना था तो अपने जैसे कोई हम मनसब हम पल्ला को देखी दिल, ये गुलाम को गुलाम थर्ड क्लास इसको उसने दिल दिया। जब उसको पता चला ज़ुलैखा को तो उसको बड़ी तकलीफ हुई, उसने कहा कि ये लोग मुझे इस तरह के ताने देंगे, चलो मैं उसको हुस्न दिखाती हूँ, दावत का एहतमाम किया मशहूर वाक्य, और फिर उसके बाद सबके हाथों में सेब और छुरी दी थी, फिर हजरत यूसुफ अलैहिस्सलाम को जब वहां से गुजारा तो उनको देखने में उसकी सहेलियां ऐसी मजबूत हो गई कि सबने अक्सर खवातीन ने अपनी उंगलियां काट डाली, उनको एहसास ही नहीं रहा कि हम सेब काट रहे हैं उंगलियां काट रहे हैं, और सबने कहा कि खुदा की कसम ये कोई इंसान नहीं, ये तो कोई फरिश्ता है, ऐसा हुस्न आधी दुनिया का हुस्न। लेकिन हमारी माँ आयशा ताहिरा रज़ियल्लाहु अन्हा फरमाती हैं, आयशा सिद्दीका रज़ियल्लाहु अन्हा, ज़ुलैखा की सहेलियों ने यूसुफ अलैहिस्सलाम को देख के अपनी उंगलियां काट डाली थी, अगर खुदा की कसम अगर ज़ुलैखा की सहेलियां मेरे मोहम्मद का हुस्न देख लेती तो अपने दिलों को काट डालती। क्या कहना रसूल अल्लाह सल्लम के हुस्न का, क्या उनकी बातों का क्या सरापा होता है। क्या भाई जब कोई रसूल अल्लाह सल्लम की सुन्नतों पर अमल करता है, मर्द हो औरत हो कोई भी हो, और फिर जब दुरूद सलाम पढ़ता है, दुरूद शरीफ को पढ़ता है, अपनी जिंदगी का ओढ़ना बिछोना रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की जाते अकदस में ज़म करता है कि मेरे आका ऐसे खाते थे, ऐसे पीते थे, ऐसे उठते थे, ऐसे चलते थे, मैं पूरा अपने वजूद को उनके अंदर ज़म करूंगा, कोई तबाह करने की कोशिश करेगा जहां तक उसके लिए मुमकिन होगा। तो फिर होगा क्या कि जो जो चीजें रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को अल्लाह रब्बुल आलमीन ने अता फरमाई है लामहदूद, जिसका हम नहीं इदराक कर सकते, नहीं पहुंच सकते, बहरे उल्फत का कोई भी साहिब नहीं, बहरे उल्फत का कोई भी साहिब, जितनी भी चीजें अल्लाह पाक ने रसूल अल्लाह को अता फरमाई है, जो लोग रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम से जितना कल्बी गहरा कभी ताल्लुक रखेंगे, सुन्नत पर अमल करके तकवे से रह के दुरूद सलाम पढ़ते पढ़ते, तो कुछ परसेंटेज कुछ आशारिय कुछ हिस्सा उन लोगों को रसूल अल्लाह सल्लम की ज़ात अक़दस से उनको मिलना शुरू हो जाएगा। رسول اللہ نورانی تھے وہ جس وقت نور کا اس کو ملے گا. رسول اللہ سراپا خوشبو تھے, اتر بغیر اتر کے خوشبو آتی تھی تو اس کے وجود سے انشاءاللہ خوشبو آئے گی پھر تھوڑے عرصے میں. تو جو جو چیزیں کمالات رسول اللہ کو حاصل تھے پھر کچھ حصہ اسلم کے اخلاق کریمانہ اس کے اندر اترنا شروع ہو جائیں گے. تو جتنی بھی صفات اسلم کی ہیں اس سے کچھ حصہ اس کو ملنا شروع ہو جائے گا. یہ کہلاتے ہیں سنت نبوی میں فنا پھر, یہ کہلاتے ہیں سنت نبوی میں ڈوبے ہوئے فنا پھر رسول لوگ, فنا پھر رسول. اور اللہ کی ولایت کب ملتی ہے, اللہ کی دوستی خاص کب ملتی ہے؟ مشائخ فرماتے ہیں تصوف میں پہلے فنا پھر شیخ ہوا جاتا ہے, کہ شیخ کی اتنی محبت دل میں آ جائے کہ اللہ رسول کے بعد شیخ سے بڑھ کے محبت نہ ہو کسی کی, اور شیخ سے گہرا اور قلبی تعلق بھی آدمی رکھے, اپنے حالات اور اپنی کیفیات قلبی اس کو بتاتا رہے, یہ ساری چیزیں ہوتی ہیں. تو پھر وہ روحانی فیض کا جو سلسلہ ہے وہ جڑا رہتا ہے. تو پہلے جب فنا پھر شیخ ہوتا ہے تو پھر اس کے بعد دوسرا اسٹیج شروع ہوتا ہے فنا پھر رسول, پھر رسول اللہ صلی اللہ علیہ وسلم سے اس کے معاملات کھلنا شروع ہو جاتے ہیں, پھر وہ بل ابواب وہ کھلنا شروع ہوں گے. اور پھر اس کے بعد ایک وقت تک وہ رسول اللہ صلی اللہ علیہ وسلم کی ذات اقدس میں گھومتا ہے, وہاں کی خوشبوئیں سنتا ہے, وہاں کی مخالف اور بہت سی چیزیں اللہ پاک اس کو دکھاتے ہیں, منتشب فرماتے ہیں. پھر ایک وقت پر ایسا آتا ہے کہ پھر ایک دروازہ اور کھلتا ہے, بند دروازہ, وہ کیا آتا ہے فنا فی اللہ کا, بند ابواب وہ کھلتا ہے, پھر اللہ پاک اس کو بڑا غنی بنا لیتے ہیں, ولایت اس کو عطا فرما دیتے ہیں. تو پہلا اسٹیج کیا ہے فنا فل شیخ, آج فنا فل شیخ ہی نہیں, ایک ہزار میں سے کوئی ایک ہوگا جو شاید ہی کوئی فنا فل شیخ ہو. یہ ایک بہرحال الگ موضوع ہے, اور اس کے لیے تو الگ وقت سے چاہیے. تو بہرحال تو جب تک آدمی فنا فل شیخ نہیں ہوتا اس وقت تک فنا فل رسول نہیں ہو سکتا, اور جب تک فنا فل رسول نہیں ہو سکتا اس وقت تک فنا فل اللہ نہیں ہو سکتا. تو یہ تینوں چیزیں جو ہیں لازم اور ملزوم ہیں. اور رسول اللہ صلی اللہ علیہ وسلم کی کیا پیاری مبارک ذات ہے, کبھی بھی کوئی علیہ وسلم کے پاس کوئی آتا تھا حاجت مند, سوال ہی آتا تھا, اپنا ہو بیگانہ ہو غیر ہو چاہے کافروں میں سے کیوں نہ ہو, رسول اللہ ہمارے پیارے آقا دو جہاں نبی پاک شفیع المذنبین رحمت العالمین خاتم النبیین امام الانبیاء خاتم الانبیاء حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم کی عادت کریمانہ یہ بھی تھی کہ اس کو ضرور کچھ نہ کچھ عطا فرماتے تھے, اس کو خالی ہاتھ جانے نہیں دیا کرتے تھے. پھر پاس کبھی کچھ نہیں ہوتا تھا تو فرماتے تھے جاؤ میرے نام سے کسی سے لے لو اور پھر بتا دینا تاکہ میں اس کا قرض اس کو واپس کر دوں, یعنی دوسرے سے کہہ رہے لے لو میرے نام پہ پھر میں اس کو دے دوں گا جب میرے پاس ہوگا, یعنی کسی کو جانے نہیں دیتے تھے خالی ہاتھ. تو اللہ والے سچے مشائخ فرماتے ہیں صاحب نظر لو کہ وہ فیض وہ دروازہ وہ دربار آج بھی اسی طرح سے رواں دوا ہے, اسی طرح سے دربار کھلا ہوا ہے. وہ آج بھی جو رسول اللہ صلی اللہ علیہ وسلم سے محبت کرتے ہیں, سنتوں پر عمل کرتے ہیں, درود و سلام پڑھتے ہیں اور رسول اللہ صلی اللہ علیہ وسلم کے وسیلے سے دعائیں مانگتے ہیں تو اللہ پاک ان کو محروم نہیں کرتے, رسول اللہ صلی اللہ علیہ وسلم کی طرف سے ان کی دعاؤں کو بہت زیادہ اثر ان کی پھر دعائیں کرتے ہیں اور ان کی حاجتوں کو ان کی دعاؤں کو قبول کروایا جاتا ہے. تو یہ آج بھی وہ سلسلہ جاری ہے, یہ رسول اللہ صلی اللہ علیہ وسلم کا دروازہ ہے, وہ دربار بند نہیں ہوا آج تک کھلا ہوا ہے, وہ ایسا آستانہ ہے, وہ ایسا دربار ہے قیامت تک کھلا ہوا ہے. وہ بس کوئی پینے والا چاہیے حضرت والا اس کے شیر نا, ہاں وہ درے میں خانہ کھلتا تو ہے آج بھی, ہاں وہ درے میں خانہ کھلتا تو ہے آج بھی, پیمانہ رحمت تو چھلکتا ہے آج بھی, پیمانہ رحمت تو چھلکتا ہے آج بھی, جو مست ہوا مرشد کامل کی نظر سے, جو مست ہوا مرشد کامل کی نظر سے سو بار کر کے بھی سنبھلتا ہے آج بھی. تو وہ جو وہ درے میں خانہ کھلتا ہے آج بھی, کھلا رہا ہے وہ. حضرت تعالیٰ فرما دیتے کہ آج بھی قطب ابدال غوث کلندر کی سیل بغیر جو بوتلیں ہیں سیل والی وہ بالکل اپنی اپنی جگہ موجود ہیں, اللہ کے خزانے میں کسی چیز کی کمی نہیں ہے. شرط یہ تو پینے والا چاہیے, دیر ہماری طرف سے ہوتی ہے, اللہ رسول کی طرف سے دیر نہیں ہوتی, ہم ٹھنڈے رہتے ہیں, ہم دنیا میں پڑے رہتے ہیں, یکسوئی کے ساتھ دنیا کے کام بھی کریں کوئی منع نہیں ہے, لیکن طریقے کے ساتھ کسی سچے اللہ والے کی نگہداشت میں چلیں, اس کے مشوروں سے پھر جو شیخ بتائے پھر دیکھیں چند دنوں میں واصل باللہ بھی ہو جائے گا, واصل رسول اللہ صلی اللہ علیہ وسلم بھی ہو جائے گا, اسی دنیا میں جیتے گی ایسے ایسے اس کے ساتھ مکاشفات ہوں گے, ایسے ایسے معاملات ہوں گے, وہ خود حیران ہو جو ہو جائے گا کہ یہ کیا ہو رہا ہے میرے ساتھ, تو نے مجھ کو کیا سے کیا شوق فراواں کر دیا, تو نے مجھ سے تو نے مجھ کو کیا شوق تو نے مجھ کو کیا سے کیا شوق فراواں کر دیا, پہلے جا پھر جا پھر جانے جانا کر دیا. خواجہ صاحب فرماتے ہیں اپنے شیخ تھانی صاحب رحمۃ اللہ علیہ, میرے شیخ آپ نے کیا سے کیا کر دیا مجھے, कि हम पहले कुछ भी नहीं थे, फिर कहां से होते 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 फिर वासिल बिल्ला हो गए। शेख की कदर कौन लोग करेंगे? ऐसे थोड़ी हर आदमी कदर करेगा। शेख की तो वो लोग कदर करते हैं, वो शेख से कुछ हासिल होता है, फैज मिलता है, और उनको कुछ अल्लाह रसूल की तरह से जब कुछ अता होता है और पर्दे हटते हैं, हिजाबात हटते हैं, फिर अल्लाह रसूल के कुछ मुकाशफात के जरिए जलवे नजर आते हैं, कुछ ज्यारतें होती हैं, कुछ उधर से प्याम होते हैं, कुछ यहाँ से प्याम जाते हैं, दोनों तरफ से तबादला होता है, तो फिर पता चलता है मैं किस पट्टी में आ गया, मेरा शेख क्या है। ऐसे थोड़ी पता चलता है, ऐसे थोड़ी पता चलता है। अल्लाह जल्ला जल्लाह। तो जो रसूल अल्लाह सल्लम की जो मोहब्बत है इसकी कदर करें। और ये जो लोग सुन्नत पर अमल नहीं करते, बहुत से लोगों के दिल में इश्काल पैदा होता है, यार ये कोई फर्ज थोड़ी है, वाजिब थोड़ी, सुन्नत है, कोई बात नहीं छोड़ दी। तो अगर सुन्नत छोड़ना इतना आसान होता, इतनी मामूली बात होती, तो रसूल अल्लाह आके तो जहां सुस्तम ये बात क्यों फरमाते हैं कि जो जिस कौम की मुशाबियत इख्तियार करेगा उसी के साथ उसका असर होगा। सुन्नत ही है ना, छोड़ो क्या है, फर्ज वाजिब थोड़ी है ये। लेकिन हदीस शरीफ क्या कह रही है, ये क्या हदीस शरीफ ही मनकूल है, जो जिस कौम की मुशाबियत करेगा, नकल करेगा, उसी के साथ उसका असर होगा। सहबत आ गई अभी नंबर एक। दूसरी हदीस शरीफ है, आप इसमें इरशाद फरमाए, जो जिससे मोहब्बत करेगा उसी के साथ उसका असर होगा। मिलती जुलती तीनों हदीस शरीफ है, एक ही मजमून आखिर में आ रहा है कि उन्हीं के साथ असर होगा, लेकिन तीन और जो सब्जेक्ट है वो अलग अलग है। जो जिस कौम की नकल मुशाबत करेगा उसी के साथ असर होगा, जो जिससे मोहब्बत करेगा दुनिया में उसी के साथ उसका असर होगा। नंबर तीन, जो जिस कौम की तादाद को बढ़ाएगा उन्हीं के साथ उसका असर होगा। वो हुआ मैंने गोली में से ही। अब मिसाल के तौर पर आज के लिए सालगिरह का बड़ा चक्कर चलता रहता है, हैप्पी बर्थडे टू यू, इधर उधर खानदान में जैसे बच्चों की हम लोग करते रहते हैं, इस पर तुम्हारा कोई भाई नहीं है, कोई गवाह सोचते नहीं, बल्कि उसमें पार्टिसिपेट करते हैं, उसमें शिरकत करते हैं, और बाकायदा केक वगैरह और सारे गिफ्ट सारी चीजें तैयारी अहतमाम के साथ जाते हैं। तो एक सालगिरह के मामले में ये तीनों हदीस शरीफ एक ही तकरीब में अप्लाई हो रही है। ये खाली सालगिरह का मामला नहीं, हर गुना की तकरीब, वो महफिल जो यहूद नसारा हिंदू और हनूस का तरीका, अगर उसमें हम शामिल होंगे तो एक वक्त में तीनों चीजें इम्प्लीमेंट होंगी। क्योंकि मोहब्बत है उनके तरीकों से, जब तो हम शिरकत कर रहे हैं, जो जिस कौम की जिससे मोहब्बत रखेगा उसी के साथ असर असर होगा। क्योंकि यहूद नसारा का और ईसाइयों को हिंदुओं को काफिरों का तरीका, सालगिरह क्या हमारे मजहब में कब है? हजरत वाले हमको इरशाद फरमाते थे सालगिरह की खुशी क्या मनाते हो, सालगिरह में तो खुद हम छुपा हुआ है। सालगिरह जिंदगी का एक साल कम हो गया, तुम खुशी मना रहे। एक बुजुर्ग फरमाते हैं, ना कोई गम ना कोई रंज कम हुआ, ना कोई गम ना कोई रंज कम हुआ, अगर ये जिंदगी का एक साल कम हुआ। ये सालगिरह मनाने में लगे हैं, बहुत ऐसे ऐसे बेवकूफ मिले तो शादी की सिल्वर जुबली मना रहे हैं, 25 साल हो गए शादी को। अरे ये क्या हरकत है, बच्चे वाली है। ये सारे लोहरे में सारे के करीब है ये, और मोहब्बत है जिम्मेदे नकल हो रही है उसी का असर होगा। और आगे क्या फरमा रहे हैं, जो जिस कौम की तादाद को बढ़ाएगा, कौन सी कौम है ये जोहरे में सारे की, हमने उनके उस तरह की महाफिल सजा के हमने उनकी तादाद में इजाफा किया। एक घर में कहीं सालगिरह हो रही तो उसमें पूरा आधा खानदान पहुंचा हुआ, तो हमने तादाद को बढ़ाया, जो जो लोग चाहेंगे वो तादाद को बढ़ाने की दुनिया में आएंगे, जम कर रहे हैं वो अपने आप को उस तकरीब में। तो मुशाबियत भी हो गई, मोहब्बत भी करी यहूदी नसारा की, और तादाद भी बढ़ाई, उन्हीं के साथ प्रेशर होगा। ये तो सालगिरह एक मिसाल है। इसी तरह देखते चले जाए, मेहंदी माइयों शादी की तकारीब, वलीमे की तकारीब, हत्या के अकीका, ये तो निकाह शादी वलीमा अकीका, ये तो सुन्नत अमाल है। लेकिन इस सुन्नत अमाल में भी इतनी बेहोगी मूवी तस्वीर मिस गैदरिंग छिचोड़पन और नाच गाने और पता नहीं क्या क्या खुराफात हो रही है कि क्या बोलो। जैसे अकीका आजकल बैंकोटों में हो रहा है, अकीके में क्या मतलब है? अकीके का मतलब है सदका, सदका रद्दे वाला है, सिस्टम इरशाद फरमाया सदका रद्दे वाला होता है। लेकिन इतने गुना होते हैं अकीके की तकरीब में आजकल के सदका रद्दे वाला तो क्या हो, बल्कि ये हो जाता है आ वाला आ वाला, रद्दे वाला नहीं आ वाला, और 10 बराए और आएंगे, क्योंकि इतनी अल्लाह की नाफरमानी करी, इतनी बदमाशियां करी। अरे यार, जिस रब ने तुम्हें खुशियां दिखाई और औलाद दी और जिसको तुम खुशियां मना रहे हो, रब का हक सही मायने में इस तरह से अदा करो कि गुनाह गुनाह का काम मत करो, ये है अल्लाह की शुक्रिया अदा करना। ये कुरान पाक की आयत है, मैं बता रहा हूँ। अल्लाह ने फरमाया, जब कुरान पाक में इसका खुलासा अल्लाह की विषय में फरमाए कि अगर वाकई तुम मुझसे दिल से अगर मेरी नेमतों के मोतरिफ हो और मेरा दिल से तुम शुक्र अदा करना चाहते हो, تو اللہ فرما رہے ہیں اس کو کوئی دوسرا طریقہ نہیں ہے، تقوی اختیار کرو، تم نے میرا شکر ادا کر دیا، گناہ کا چھوڑا. یہ کوئی سمجھ میں نہیں آتی. آج کل کیا ہے، 100 گز رشوت سے پورے بلڈنگ کھڑے کر لیے، حرام کما کے 400 گز کی کوٹھی بنا لی، اور اس کو بڑا خوبصورت سا لکھا دیا آگمن سمجھو ربی. یہ کیا ہے، یہ اللہ کا بغیر ہے. حرام کھا کے آگمن سمجھو ربی، کیوں اللہ سے بغاوت کرتے ہو؟ تو یہ سب جاہلانہ باتیں ہوتی ہیں، ان چیزوں سے بچنا چاہیے. اور اس کے کیا، اگر واقعی تمہیں اللہ کا شکر ادا کرنا ہوگا، تو اللہ فرما رہے ہیں کہ جو سچے لوگ ہوتے ہیں، جو واقعی میرا شکر ادا کرنا چاہتے ہیں، اور میری نعمتوں کے معترف ہوتے ہیں کہ اللہ تعالیٰ نے ہمیں یہ دیا، تو نے ہمیں یہ عشق کرایا، تو نے ہمیں یہ مہیا فرمایا، اللہ بس آج سے میں ہی وعدہ کرتا ہوں تجھے، جان بوجھ کے کبھی ناراض نہیں کروں گا، گنہ کبیرہ سے بچوں گا. یہ ہے اللہ کا شکر، شکریہ ادا کرنا قرآن پاک کے ساتھ سے. آج ہمارے یہاں زبان سے کہتے ہیں کہ اللہ کا بڑا شکر ہے. ہاں بھائی چلو بھائی موبائل لاؤ، چلو ڈیلی گندی چیزیں چاہیے ویب سائٹ، یہ کیسا شکر ہے؟ ابھی 2 منٹ پہلے کہہ رہے تھے اللہ کا بڑا شکر ہے، اللہ نے بڑا کرم کیا ہے، اب تم تھوڑی دیر موبائل پر ننگی چیزیں دیکھ رہے ہو گندی، یہ کیا ہو رہا ہے بھائی؟ یہ شکر ہو رہا ہے اللہ کا، پتہ چلا لفاظی ہو رہی ہے، لفاظی ہے، زبان کچھ اور کہہ رہی ہے اور عمل کچھ اور کر رہا ہے. تو وہ پھر ایسا شکریہ اللہ کو قبول نہیں ہے. اللہ نے شرط رکھ دی کہ اگر میرا شکریہ ادا کرنا ہے واقعی دل سے، تو تقویٰ اختیار کرو، یعنی گناہوں کو چھوڑو. تو مانگوں گا واقعی تو میرے سچے بندے بن گئے، تم نے میری نعمتوں کی قدر کر لی، اور تم نے حق ادا کر دیا، اور تم نے شکریہ بھی ادا کر دیا. اللہ، تو بھائی پتا چلا شکریہ کرنا کیا ہے اللہ کا، کہ تقویٰ اختیار کریں، گناہوں کو چھوڑیں، ورنہ زبان چلانے کو کیا ہے. باتیں لوگ بڑی بڑی میٹھی میٹھی کرتے ہیں، بڑی بڑی باتیں کرتے ہیں، بڑا لمبا سلام کرتے ہیں، السلام علیکم ورحمۃ اللہ وبرکاتہ، بڑے بڑے سنا رہے ہیں میرے 17، اور لگتا ہے جیسے کسی خانقاہ میں آ گئے، یا پتنی کوئی شاید کوئی مدرسہ ہے، ایسا نورانی ماحول، چاروں طرف قرآن پاک کی آیتیں، اور زبردست سب نورانی چہرے نظر آ رہے ہیں، تسبیح ہاتھ میں، اور بڑا خوبصورت سا نام ہے جولرس کا. یہ خود میرا واسطہ پڑا ہے، میرا ادھر ادھر کی نہیں بتا رہا ہوں، اکیلے میں پوچھیں گے تو اس جولر کا نام بھی بتا دوں گا کہ اللہ بچائے اس سے، ایک نہیں اس طرح بہت ہیں. ہوا کیا پھر کہ وہ جولر کا سیٹ خریدا ان سے، میں بھی بڑا متاثر ہوا، اور اللہ والے سے تعلق بھی، سب بادشاہ ماشاء اللہ، قرآن حدیث ایسی ٹپک رہی تھی چہرے سے اور زبان سے، کیا بولے بابا. اس کے بعد بار جب سیٹ وغیرہ لیا زیور کا، پھر 2-3 سال بعد کچھ ضرورت پڑی اس کو بیچنے کی، اب ایک دوسرے جولر تھے جاننے والے، ان کو دکھایا تو وہ 80 لگے، میں کہاں پہ لیا، میں نے کہا فلا تھے، کہہ رہے ہیں 18 کیرٹ بھی نہیں ہے. میں نے کیا کہہ رہا بھائی، 21 کیرٹ کی رسید ہے، کہہ رہے ہیں آپ کچھ نہیں کر سکتے. اچھا آپ اس کو ایک ہی طریقہ جگہ اور بولیں گے 15% کاٹیں، 10 یا 15% جو بھی رسید آپ کے پاس ہے، تو آپ کو کاٹ کے جو پیسے جو آپ رکھ لیں، بس اسی میں عزت ہے، نہیں تو آپ اس سے نہ لڑ سکتے نہ جیت سکتے. تو بڑے بڑے بہروبیاں چل رہے ہیں اس روٹ میں، ہولیے میں دھوکہ دینے کے لیے. پتا چلا کہ جو سارے ڈرامے بازی لفاظی قرآن حدیث اور یہ اللہ والوں سے تعلق اور دینی صحبت ہے، سب فراڈ. اکثریت کا سب بہت برا حال چل رہا ہے، کرتا ایک ہے کرتے دو ہیں، بدنام پوری برادری ہوتی ہے، وہ سچے اللہ والے نیک لوگ میں بدنام ہوتے ہیں. اس لیے آج کل کتنے لوگ بھیک مانگ رہے ہیں، پہلے داڑھی ٹوپے والا کوئی بھی دکھتا تھا بھیک مانگنے والا، اب تو جس مسجد کے باہر کھڑے ہو جائے پوری ایک مٹھی داڑھی تخنے سے اور پینچے، اور 2 قدم پہ خاتون بھی کھڑی ہوئی، پھر چھری پردے میں حجاب میں دستانے تک پہنے ہوئے. یہ کیا ہے، یہ سب ہولیے کا استعمال ہو رہا ہے کہ نوٹ آئے نوٹ نوٹ کیش. تو بھائی یہ ہولیے اس لیے نہیں ہے، یہ ہولیے اس لیے تھوڑی ہے کہ دین کو بدنام کی جائے، لوگوں میں حفاظت آئے گی. تو یہ کیا داڑھی ٹوپے اور اس پردے میں کیا بھکاری بھرتے ہیں؟ تو یہ لوگ پھر گنہگار ہو رہے ہیں، مجرم ہیں، جو لوگوں کے سنی میں دھو رہے ہیں، سنت نبی کے لبادے میں آ کے، یعنی رسول اللہ صلی اللہ علیہ وسلم کے روپ میں آ کے لوگوں کو فروغ کر رہے ہیں. اکثریت کا ایسا معاملہ چل رہا ہے، کہاں تک بیان کریں؟ پھر وہ بیان کا موضوع ہمارا کہیں اور چلا جائے گا اگر اس موضوع پر بات کریں. تو اللہ کے لیے سارے معاملات رکھنے، تو پھر اللہ اتنا نواز دیں گے تو پھر الٹی سیدھی حرکتیں کرنے کی ضرورت نہیں پڑے گی. اخلاص ہونا چاہیے اللہ کے لیے، آدمی اپنے معاملات درست کرے. اللہ، تو یہ جو رسول اللہ صلی اللہ علیہ وسلم کی جو محبت ہے، جو سنت کے اوپر جو اعمال ہیں، اب جیسے کھانا وغیرہ ہے، اب کھانا پلیٹ صاف کر کے کھائے کریں، پلیٹ کو آج جو لوگ تعلق والے ہیں وہ بھی سنتوں پر عمل نہیں کرتے، بہت بھی ہیں بہت سے لوگ ہم سے، لیکن ہمیں بتاتے ہی نہیں کر رہے کیا ہوگا، کھانا کس طرح سے کھا رہے ہیں، ہم تھوڑی پوچھیں گے ایک سے. بھائی شیخ ہے، وہ دعا کر رہا ہے، بیانات کر رہا ہے، آپ کی اصلاح کر رہا ہے، تو شیخ کا بھی تو دل خوش کرنا چاہیے، شیخ کا دل خوش کرنا بھی سوال ہے. مشاہد فرماتے ہیں بتاؤ تو اگر میں یہ کر رہا ہوں گھر کا، جو شیخ کو پتا چلے چلو گے میری زندگی برباد نہیں ہو رہی، کچھ فائدہ ہو رہا ہے کسی کو، چلو گے عمل زندگی میں آ رہا ہے. पता बड़ा दुख होता है कि कितने लोग ऐसे हो रहे 10-10 साल से बैठे हैं, लेकिन फायदा क्या बैठ होने का, वो डाइनिंग टेबल बैठ के खाना खा रहे हैं। मकसद क्या शेप करते हैं बैठ होने का, ताल्लुक कायम करने का, अगर ये चीज अगर सही हुई तो इस तरह ध्यान देना चाहिए। और खाने की बेकरामी बेद भी बिल्कुल नहीं करनी चाहिए। अगर जैसे खाना खाने के बाद जो प्लेट साफ करने का जो अमल है, ये रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत है। और प्लेट पर दुआ देती है, अल्लाह इसने मुझको जिस तरह शैतान का हाथ पड़ने से बचाया तो उसे जहन्नम की आग से बचा। जहन्नम की आग अगर पता नहीं है, घर के चूल्हे पर तो अपना हाथ रख के देखें, 70 गुना हल्की आग है जहन्नम की आग से। तो प्लेट दुआ दे रही है, अल्लाह उसको जहन्नम की आग से बचा, इसने इसने जिस तरह मुझे शैतान का हाथ पड़ने से बचाया। मतलब क्या है कि थोड़ा बहुत जो साधन छोड़ लेते हैं प्लेटों में, वो शैतान की खुराक बनता है, शैतान उसको हाथ मारता है, प्लेट को खाता है, तो शैतान को तकलीफ, प्लेट को तकलीफ होती है। हमारे सीने पे दिल पे शैतान हाथ रखेगा तो हमें तकलीफ नहीं होगी। कभी सोते हुए पास बोले शैतानी अटैक होता है, जो पूछे की हालत होती है उनकी, तो प्लेटों में तकलीफ हो रही है, वो छोड़े नहीं शैतान की, खुश हो गई, दुआ दे रही है। वो कह रहे ना घर शैतानी उसरात क्यों है, एक वजह ये भी है, कई वजुहतें हैं, वजुहत बता रहा कि दावत होती है उस घर में, होता क्या थोड़ा थोड़ा, जैसे 10 लोगों ने खाना खाया, 10 लोगों ने थोड़ा थोड़ा सालन छोड़ दिया, तो वो इतना सालन होता है अगर हम जमा करेंगे तो एक प्लेट बन जाएगी। वो एक प्लेट सालन जिसमें घी भी है, नमक भी है, मिर्चे भी है, तेल सारे लवाजमात है, उसमें गोश्त का भी होता है, सारी चीजें, और फिर वो कहां जाता है सिंक में, और फिर नल के जरिए कहां जा रहा है, गंदे पाइपलाइन के जरिए गटर लाइनों में बहा रहे हैं अल्लाह के रिस्क को। फिर कहते हैं बेबरकती बहुत है, तंदस्ती आ रही है, या पैसा आ गया, पता नहीं बरकती नहीं, कहाँ जाता है कुछ नहीं पता। अरे भाई सिंक में जा रहा है, गटर लाइनों में जा रहा है खाना, शैतान खा रहे हैं, गटर लाइनों में जा रहा है, ये रिस्क की इज्जत हो रही है, ये बेकरामी हो रही है। अब इस पर भी नबी शरीफ सुनिए, एक बार आकर जो जहां सल्लल्लाहु अलैहि वसल्लम घर में तशरीफ लेकर आए, देखा चावल के चंद दाने गिरे हुए, चावल के चंद दाने गिरे हुए, तो नाराज हो गए। फरमाया ऐशो एक बात याद रखना, रिस्क की बेकरामी की वजह से जब अल्लाह को जलाल आता है तो बाप का ऐसा होता है आने वाली 10 पुश्ते फकीर पैदा होंगी। ये जो एक चावल का दाना को भी हमने गौर किया, चावल कैसे होगा, ऐसे इतना आसान नहीं था कि खेतों में किसानों ने पहले उसकी पूरी फसल तैयार की, फिर उसमें सर्दी गर्मी के मौसम निकले, फिर उसके बाद उसमें खाद डाली गई, फिर किसानों ने हल चलाया, पता नहीं कितनी मेहनत हुई, फिर उसके बाद उसकी काश्त की गई, फसलों के चावल उससे निकाले गए, फिर ट्रकों पर लोड हुआ, फिर उसके बाद कहां कहां से चावल ट्रकों के जरिए आए, फिर चुनियों में आए, फिर मंडी तक पहुंचे, फिर मंडियों के पास पहुंचने के बाद फिर वहां से कई जगह से होते हुए फिर ये मुख्तलिफ इलाकों में तकसीम हुए हैं चावल। चावल की तो मिसाल इस तरह सारे गजाई जनाज को सोचे, चाहे सब्जी हो या फल हो, फिर इस तरह करते करते वो दुकानों तक चावल गए, फिर उसके बाद साहिब खाना जो घर का जो हेड ऑफ द फैमिली होते हैं, कारोबार करते हैं, नौकरी करते हैं, सुबह जाते हैं, रात को आते हैं, उसके बाद जो तनख्वाह मिलती है, पैसे मिलता है, उसके पास वो जाके कहते हैं भाई जरा 5 किलो मुझे चावल दे दे अच्छे वाले। तो फिर इतनी मेहनत, इतना पूरी कायनात का निजाम चला है चावल की खरीदारी में, उसकी तैयारी में, सूरज निकला उसने रोशनी दी जिससे वो चावल तैयार हुए। कभी हमने गौर किया, लेकिन हमारी तो सोच ऐसी कहां होती, मेहनत कितने लोगों ने की, बेचारों ने नौकरियां की, कारोबार किए, सुबह होते सुबह गए रात में, उसके बाद पैसे आए तो खरीदने के काबिल हुए खाना, रोटी, गंदम, चावल वगैरह, ऐसे वो देखे दिखा दे चावल 3 किलो चावल दे रहे साइड में लग जाओ टाइम में बार में, फिर क्या हुआ, फिर उन्होंने चावल वगैरह लिए, फिर उसका घर में, फिर घर की खवातीन बेचारी, फिर उन्होंने कई दफा धोया उसको चावलों को, कंकर निकाले, उसकी सफाई करी, पानी में निथारा चावलों को, और फिर उसके बाद गैस, फिर अल्लाह का एक और कुदरती निजाम हरकत में आया, सुई गैस, उसने फिर चावलों को गलाया, फिर आधे घंटे तक खाना पकता 1-1.5 घंटे तक, उसके बाद बिरयानी तैयार हुई। भाई चावल इसी बिरयानी पे आ गए, बिरयानी पसंद है, लोग हंस रहे हैं भाई चावल है जो भी बात। तो होता ये कि जब तैयार हो गई भाई चावल वगैरह बिरयानी या पुलाव जो भी आप लोगों का दिल चाह रहे, ठीक है, उसके बाद फिर उसके बाद हमारे दस्तरखान पे खाना आके लगा, उसके बाद फिर हमने वो खाया, फिर अल्लाह ने हमें ताकत दी, हाथों को ताकत दी कि हमने हाथ से निवाला बनाया और फिर हलक से उतारा, और जब हमने खाना खाया उस वक्त भी 2 फरिश्ते मुकर्रर है हमारी सांस की नाली के ऊपर, एक गिजा की नाली में गिजा डाल रहा फरिश्ता और एक सांस की नाली में सांस डाल रहा था फरिश्ते, फंक्शन कर रहे हैं उस वक्त भी, 2 मखलूक अल्लाह की हमारी खिदमत में लगी हुई है। कहां से अल्लाह ने हमारी खिदमत शुरू करी थी कि पूरी कायनात, सूरज, चांद, बारिश, सारे मौसम, कितनी चीजों के बाद, कितनी मेहनत के बाद ये प्लेट में हमारे खाना आया है और हम उसको उठा के ड्रेनेज सिस्टम में गटर लाइनों में बाहर, जो मामूली बात है, कभी हमने सोचा तो फिर तंदुरुस्ती क्यों नहीं आएगी, अल्लाह का खराब मामला हमारे साथ क्यों नहीं होंगे, शैतानी असरात घर घर क्यों नहीं आएंगे। तो भाई सुन्नत पर अमल करें, खाने को जाया होने से बचाएं, खाना खाएं एक प्लेट सारा खा रहे, चावल खा रहे, रोटी खा रहे, जो भी एक्स्ट्रा प्लेट रखें उसमें वो चीजें जो हम नहीं खा सकते, से दार चीनी हो गई, हड्डियां हो गई, उसको अलग निकालते रहें, ताकि जब आखिर में प्लेट बचे तो उसमें कुछ भी ना हो, उसको मिली से साफ करें। और दूसरी खाने की सुन्नत है दस्तरखान जब लगे, दस्तरखान पहले जब बिछाएं तो खाना ना लगाए, सुन्नत अमल ये कम से कम एक आदमी लाजमी एक बच्चा किसी को बैठाए कि बेटा दस्तरखान बिछ गया बैठो अभी खाना आ रहा। होता क्या हमारे यहाँ कि पहले दस्तरखान बिछा के खाना लगा दिया सारा, उसके बाद लोग कहते हैं आइए बिस्मिल्लाह कीजिए, ये सुन्नत के खिलाफ है, रिस्की बेदबी है। यानी क्या मतलब, हम इतने बड़े हो खाने को इंतजार करा रहे हैं, यहाँ सुन्नत के हिसाब से समझाया जा रहा है कि हम इंतजार करें खाने का, कम से कम एक आदमी बाद में खाना है, ये खाना अगर ना मिले तो पूछे फलस्तीन वाले से, पूछे रोटी क्या होती है, हमें मिल रही है ना, इसलिए कदर नहीं है, पता नहीं है भी वहां पे मालूम करें क्या हालात वहां के, अब क्या बस बोलेंगे वहां पर दिन में आया है तो खाना पीना हराम है हमारा, तो हमसे नहीं कहा जाता कि ये आंखों से आंसू के पत्ते आला और खा रहे हैं, हम पी रहे हैं, ठंडा पानी पी रहे हैं, गोश्त खा रहे हैं, दुनिया के मजे कर रहे हैं, उन बेचारों को 15-15 दिन से प्राप्त हो रहे हैं, सैकड़ों बच्चे भूख से मर गए, कितने बेचारे लोग मर गए भूख से, लेकिन उनको एक रोटी का निवाला उनको नहीं मिल रहा, उनको एक टुकड़ा खाने को नहीं मिल रहा, सारी सप्लाई लाइन उन्होंने बंद कर दी, कहां तक बोले। तो भाई आज हमें मिल रही है तो हमें एहसास नहीं है, उनसे पूछे जिसको कुछ मिला ना हो, जिनको नहीं मिल रहा। वर्ल्ड रिकॉर्ड भी है कि दुनिया में हर 5 मिनट में एक आदमी भूख से मरता है, इस दौर में भी हम तस्वीर कर सकते हैं कि मर रहा है, मर रहे हैं लोग, हर 5 मिनट में एक आदमी भूख से मरता है। हमें चूंकि नेमतें मिल रही है तो कदर नहीं है, तो तंदुरुस्ती से अगर दूर करनी है, तंदुरुस्ती गनी होना है तो रिस्क की बेकरामी से बचें, सुन्नत के मुताबिक सारे अमाल करें, खाना खाने से पहले हाथ धोएं और उसके बाद फिर खाना शुरू करें, खाना खाने के बाद ये उंगलियों को साफ करें, पहले बीच की उंगली फिर शहादत की उंगली फिर अंगूठा, ये सुन्नत अमल। तो इससे इस अमल से प्यारा बनेगा आदमी, और रात को सोने से पहले कोशिश किया करें कि वजू करके सोए, वजह क्या है कि जो अजीब सुन्नत है रात को बावजूद सोना, मिसवाक करके बावजूद सोना, तबारक अल्लज़ी पढ़ना, ये सारी सुन्नत है जितना हो सके आसानी से, तो ये अमाल करें तो पूरी रात फरिश्ते दी शरीफ में, पूरी रात फरिश्ते उसके नामाए अमाल में नेक अमाल लिखते रहेंगे, सवाब लिखता रहेगा। अब बताइए ये, लेकिन वही बात की चीज कौन करेगा भाई, जिसको पता होगा कि मैं चंद दिनों के लिए दुनिया में आया हूँ, हमेशा नहीं रहूंगा, मौत का भरोसा नहीं है, किसी को अपनी मौत आ गई तो मैं क्या साथ लेके जाऊंगा। तो कम वक्त में ज्यादा से ज्यादा अचीवमेंट, हजरत पाक ने इरशाद फरमाते थे यही बात, कमाले मेरी जहाँ कमाले, कमाले मेरी जहाँ कमाले, अभी कमाई के दिन है मेरे यार। बाद लोग पहले दुबई जाते थे तो कहते हैं यार मैं कमाई करने आया हूँ, कुछ नहीं पता था पाकिस्तान जाना पड़ेगा, जितना कमा सकता हूँ कमा लू। तो ये मामला हमारा भी, तो अजब भी रहेंगे, ये शायद समझते थे हम भी तो परदेश में, ये देश थोड़ी है परदेश है, देश तो हमारा जन्नत है, वतन जहां से हम आए जन्नत से आए परदेश में, और एक वतन में लाजमी जाने, दुबई जो जाता है जरूरी नहीं हमारे उस फ्लैट की आवश्यकता वहीं मर जाए, लेकिन हमारा तो 100% पक्का मामला है कि हम यहाँ नहीं रहेंगे, यहाँ के नेशन नहीं है, हम प्रदेश में आए, वतन तो हमारे जन्नत है जहाँ से हम निकाले गए थे। बस अल्लाह ने जन्नत को मुशक्कत में रख दिया थोड़ा सा, इबादात में, तकवीम में, मुजाहिदात में, जाना हम सबको वही है, तो जिसको जाना है तो खाली हाथ नहीं जाना उसको, तो इसलिए वही ये सारे अमाल करेगा, जिसको पता है मुझे मर के अपने रब के पास जा रहा है, कुछ नहीं पता तो मुझे मौत आ जाए, तो फिर वो कहेगा जो मैं 6 घंटे जो गफलत में सोऊं उसको भी तो मैं इसमें भी तो कुछ ना कुछ मैं कमाई करूं, तो 6 घंटे तो वाया हो जाएंगे, उसमें तो कोई बात ही नहीं हो रही, 6 घंटे में तो हमारी जिंदगी का हिस्सा है ना या नहीं है। तो जो अकलमंद होशियार लोग होते हैं वो वजू करके सोते हैं, ताकि वो 6 घंटे भी मेरा मीटर ऑन रहे, फरिश्तों को मैं मसरूफ रखूं नेक अमाल में। तो पता चला ऐसे लोगों के 24 घंटे मीटर उनका डाउन रहा और नेकियां फरिश्ते दिखते रहे, ये कहलाते हैं या उन्होंने अल्लाह अल्लाह पाक कुरान पाक फरमाते हैं ऐसे लोगों के बारे में कि ये लोग अकलमंद लोग हैं, जो लोग आखिरत की तैयारी में लगे रहते हैं, हम लोग तो गफलत में लगे रहते हैं अक्सर लोग, तो चाहे कि होटल में बैठे रहेंगे, भाई बैठो मना नहीं करो, हम भी बार जगह बैठ जाते हैं दोस्तों के साथ दिल को वगैरह खुश करने के लिए, गुना का आदमी कुछ काम ना करे, हंसना बोलना खाना पीना खेल कूद कोई मना नहीं है आदमी करे। हमने पहला फरमा देते आसमां में झूलो बस खुदा को ना भूलो, आसमां में झूलो मगर खुदा को ना भूलो, यानी दुनिया में जो ऐश कर सकते हो करो, फरमा देते अच्छा खाओ, अच्छा पियो, अल्लाह ने पैसा दिया खूब ऐश करो, दुनिया घूमो, अच्छी नए मॉडल की गाड़ी लो, कौन मना कर रहा है? अच्छा घर बनाओ, कौन मना कर रहा है? फरमाया खुदा को ना भूलो, गुनाह मत करो। कहते यार ये मौलवी लोग दुनिया छुड़ा देंगे, इनके चक्कर में मत पड़ो। अब बताइए दुनिया छुड़ाई जा रही है? अरे दुनिया में रहते हो, गुनाह को छोड़ने की बात की जा रही है। क्यों बदनाम करते हो, क्यों बदनाम करते हो अल्लाह वालों को? कौन कह रहा है दुनिया छोड़ दो? जिसमें अल्लाह वालों का जो मामला देखे, हमारे शेख में माशाल्लाह 3 करोड़ की गाड़ियों की फायर प्रूफ करा दो, किसने कहा? माशाल्लाह अरबपति हूँ। कौन कहता है अल्लाह वाले दुनिया छुड़ाते हैं? ये बेवकूफ लोग होते हैं जो अल्लाह वालों के पास जाने नहीं देते, एतराजात दिल में डालते हैं। ऐसा वो लोग दीन की तरफ आ जाए, और मालदार होना कोई विलायत के या तकवे के मुनाफी नहीं है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि मुत्तकी आदमी के लिए मालदार पैसे वाला होना कोई फिक्र की परेशानी की बात नहीं। खत्म बात। मुत्तकी है क्यों, वजह क्या है? अब कोई मुत्तकी है अल्लाह वाला है लेकिन मालदार है, तो उसका माल कहाँ खर्च होगा? दीनी रस्ते में खर्च होगा, मस्जिद बनाएगा, मदरसे बनाएगा, कुएं खुदवाएगा, गरीबों की मदद करेगा, सारे दीन के कामों में पैसा लगेगा। तो मुत्तकी आदमी का मालदार होना कोई फिक्र की बात नहीं है। सदी से को उल्टा समझने, अगर वह मुत्तकी है, फासिक फाजिर है, अब मालदार होना उसके लिए हलाकत का सबब बनेगा, क्योंकि जितना पैसा उसके पास आएगा उतना हरामकारी में इजाफा होगा। उसके पुराना टीवी घर में रखा होगा, पैसा आएगा, हटाओ एक 80 में देखाओ पुराना टीवी, 50 इंच का नया एलसीडी लगाओ, देखेंगे कि गंदे बुरहान खुल के देखेंगे, बहन बेटी अम्मा अब्बा बहन भाई सब, पैसा आएगा फासिक फाजिर। तो इसी तरह उसकी गलत हरकतें बदमाशियां बढ़ती रहेंगी, क्योंकि एक तो पैसा बहुत आ गया, ऊपर से बेदीन है, तो वो तो फिर गुड़ छड़ लगाएगा वो गलत चीजों में। शादी होगी घर में किसी की, तो पानी की तरह पैसा बढ़ाएगा वो, इसराफ करेगा, ये नहीं देखेगा क्या शरे हुरूत के, क्योंकि बेदीन आदमी। तो इसलिए बेदीन आदमी का, क्योंकि बेदीन आदमी का मालदार होना कुछ और होता है, और मुत्तकी आदमी का मालदार होना कुछ और होता है। दोनों में जमीन आसमान का फर्क होता है। बजाते वक्त पैसा कोई बुरी चीज नहीं है, उसका इस्तेमाल हो रहा है, कौन आदमी किस मेंटेलिटी का है। यही पैसा उसको जन्नत में ले जाने वाला जाने वाला बनेगा, और यही पैसा जन्म रसीद करवाने वाला भी यही पैसा बनेगा। ज़कात अदा न करने पर यही पैसा गंजा सांप जो है उसको डसता सुबह से शाम तक, हदीस शरीफ में आया। और जो लोग पैसे को सही इस्तेमाल करते हैं तो फिर उनके लिए खैर ही खैर है, दुनिया में भी और आखिरत में भी। तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से जो मोहब्बत का तकाजा है, आजकल जिस तरह से आसिफ सल्लम की गुस्ताखियां करवाई जा रही हैं, और स्कूलों में कॉलेजों में दुनिया में हमारे मुल्क में भी बहुत अजीब अजीब ये गुस्ताखियां आजकल हो रही हैं आसिफ सल्लम की, एक ये नौजवान नस्ल को गुमराह करने के लिए। तो इन हालात में तो और ज्यादा पर वाजिब है, हम पर फर्ज है कि हम लोग जो है वो सुन्नतों को फरोग दें। ये मोहब्बत का तकाजा है, नहीं तो आसिफ सल्लम हमसे नाराज हो जाएंगे, ये आपको बता रहा हूँ। क्योंकि आसिफ सल्लम ने कभी अपनी उम्मत को हमें नहीं बुलाया, और असलम के बेटे का जब इंतकाल हुआ हजरत इब्राहिम अलैहिस्सलाम का, हजरत कासिम रज़ी अल्लाह तआला अन्हु, तो बहुत गम था आसिफ सल्लम को। तो घर वालों ने कहा कि अल्लाह पाक ने कहा आपको एक ऐसी दुआ का हक दिया कि लाजमी पूरी होगी, आप दुआ करो उनको जिंदा करवा लें अल्लाह से, बताइए। लेकिन आपने क्या इरशाद फरमाया? नहीं, उस दुआ का मैं हक उस वक्त इस्तेमाल करूंगा जब मेरी गुनाहगार उम्मत जहन्नम रसीद हो रही होगी, उस वक्त मैं दुआ का इस्तेमाल करूंगा, अल्लाह से कहूंगा या अल्लाह मेरी उम्मत को जहन्नम से बचा दे, उन्हें जन्नत में दाखिल कर दे। और रात से बढ़ के वादा चाह रात की जिंदगी की दुआ नहीं की, जब तो हम तो पैदा भी नहीं हुए थे, उस वक्त कयामत तक आने वाले बाद की उम्मतियों से ऐसी मोहब्बत करी असलम ने, बेटे से ज्यादा मोहब्बत की और आपों से ज्यादा मोहब्बत की। आज हम क्या कर रहे हैं असलम को? ये सारी चीजें रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम तक पहुंचाई जा रही हैं, ये ऐसी बात नहीं कर रहा हूं। अहदीस शरीफ में मंकूल है, हफ्ते में 2 दिन होते हैं, अल्लाह की मिशी भी माफी माफर में मंकूल है, ईद और जुमरात को, कि हमारे नामा अमाल रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम तक पहुंचाए जाते हैं। आपने इरशाद फरमाया तुम्हारे अच्छे नेक अमाल मुझ तक पहुंचते हैं तो मैं खुश होता हूँ, फिर अल्लाह से तुम्हारे लिए दुआ करता हूँ, और जब तुम्हारे बुरे अमाल बदअमाली मुझ तक पहुंची है तो मुझे गम होता है, मुझे तकलीफ होती है, फिर मैं अल्लाह से तुम्हारे लिए इस्तग़फ़ार करता हूँ। यानी एक अल्लाह तक तो जाते ही जाते नामा अमाल, अल्लाह को देख ही रहे हैं, हमारे वालदैन तक जाते हैं जो दुनिया से जा चुके आप बाहर जाते हैं, रसूलुल्लाह तक हमारे नामा अमाल जाते हैं। और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने यहां तक फरमाया कि मेरी लायक पर एक ऐसा फरिश्ता मुकर्रर है कि आदम अलैहिस्सलाम से लेकर कयामत तक आने वाले आखिरी आदमी का नाम तक उस फरिश्ते को मालूम है, जब तुम्हारे अमाल मुझ तक पहुंचाए जाते हैं, जब दुरूद सलाम पढ़ते हैं, उनका नाम उनके बाप दादा के मैं शजरे के मुझे बताया जाता है। आसिफ सल्लम वाफे नहीं है, सब पता है सल्लम को बफजले ताला। तो ये ना समझे कि हम जो गलत काम कर रहे हैं असलम के कलेजे में हम निश्चर भूख रहे हैं, जो सारा के तरीके पे चल के सुन्नतों का मजाक उड़ा रहे हैं, हमारे घरों से सुन्नतों का बिल्कुल खात्मा हो चुका है। تو یہ سارے اطلاعات رسول اللہ صلی اللہ علیہ وسلم تک پہنچ رہی ہیں. جب قربانی کر رہے ہیں تو آپ صلی اللہ علیہ وسلم ایک جانور کو ذبح اپنی طرف سے کر رہے ہیں اور دوسرے جانور کہہ رہے ہیں یہ میری امت کی طرف سے کب رہا ہے. کہیں دعوت میں جا رہے ہیں کھانا کھا رہے ہیں تو جان بوجھ کے دیر تک کھا رہے ہیں. سب کو پتا اسلم بےچارے کیا کھانا تھا اسلم, جان بوجھ کے دیر تک کھا رہے ہیں. کہ کچھ لوگ کی کھانے کی عادت سست ہوتی ہے تو وہ شرم کی وجہ سے جلدی اڑ جاتے ہیں کہ یار میں اتنی لوگ کہیں گے میں ابھی تک کھا رہا ہوں تو آدھا پیٹ بھوکے ہو جاتے ہیں ہم لوگ. تو آپ صلی اللہ علیہ وسلم ان لوگوں کی قلبی تعریف کے لیے ان کو سپورٹ دینے کے لیے کہ جب مجھے کھاتا ہوا دیکھیں گے تو ایسے سست اتنی دیر تک بیٹھ کے کھا لیں گے. یعنی کس حد تک کس گہرائی تک امت کا خیال کر رہے ہیں. جان دینے کا وقت آ رہا ہے, فرشتے علیہ السلام آ گئے, سلام کیا, روح نکالنے کی اجازت چاہیے, اجازت تھی تو انہوں نے شروعات کری. انہوں نے کہا کہ عزرائیل کیا کر رہے ہو, یا پھر اللہ سے کہا اللہ یہ تو تکلیف کا معاملہ میں محسوس کروں, میری امت کا کیا ہوگا. جان کنی کے رب کے ہمیں یاد کر رہے ہیں کہ میں تو نبی ہوں, میرا تو معاملہ کچھ اور ہے, لیکن میری امت جب اس حال سے گزرے گی موت کی تکلیف سے تو ان کا کیا اثر ہوگا. اللہ سے پھر دعا کر رہا ہے اللہ پاک میری مدد فرما, میری امت کا حال پر رحم فر, ان کی جان کنی کی موت کے وقت کا کیا حال ہوگا. پھر اللہ پاک نے حدیث مبارکہ میں علماء کرام نے کتابوں میں لکھا, پھر اللہ پاک نے آسلم کی اس دعا کو قبول کرتے ہیں. فرمایا جو شخص فرض نماز کے بعد آتے کرسی پڑھتا ہے تو جب اس کی موت کا وقت آئے گا تو پھر سیدھا بقول جنت میں جائے گا, اگر بقول اول جنت میں جانا اس کا نصیب ہوگا. یہ آسلم کی دعا آسلم نے کب پھیلایا ہے, میں وہ تو ہر ایک بادشاہ ہم آسلم کو بھلاتے رہتے ہیں, نفس و شیطان کی اتباع میں لگے رہتے ہیں, یہود و نصارہ کی اتباع میں ہم لوگ لگے رہتے ہیں. رسول اللہ نے تو ہمیں کبھی نہیں بھلایا, آج تک نہیں بھلایا, آج تک دعائیں کر رہے ہیں اور ہم کیا کر رہے ہیں. شرم کی بات ہے, دیکھیں ہمارے گھروں کا کیا ماحول ہے, ہمارے خاندانوں کا کیا ماحول ہے, کتنے سنتوں پر عمل کرتے ہیں. دو چار سنتوں سے کام نہیں ہوگا, کسی دکان سے مارکیٹ سے کسی سچے اللہ والے کی کتاب خریدے سنتوں کے اوپر. حضرت والے کی مشہور کتاب ہے پیارے نبی کی پیاری سنتیں, آرے بلّہ حضرت عبداللہ حضرت مولانا شاہ کی محمد صاحب رحمۃ اللہ. وہ گھر میں شیلف میں نہ رکھیں, شیلف میں رہے گی کتاب تو شیلف میں ہی پڑی رہے گی. ہمارا بہت کا وقت آ جائے گا جناب نکل جائے گا گھر سے, لیکن وہ کتاب وہیں رکھی رہے گی, اس سے ہم استفادہ حاصل نہیں کر سکتے. تو بھائی اس کا طریقہ یہ ہے کہ لاؤنج میں نے بھی ایسے کیا تھا شروع میں, بیچ میں گھر میں ایسی جگہ کتاب رکھ دی تھی کہ چلتے پھرتے آتے آتے میری اس کتاب پہ نظر پڑے, کہیں میں بھول رہا ہوں تو مجھے یاد ہے. روز ایک ایک یا دو دو سنتوں پر عمل کرنا شروع کر دیں. کون کہہ رہا ہے دس بیس کریں, ایک یا دو سنتوں پر عمل کرنا شروع کر دیں بس. اسی طرح چار چھ مہینے کے بعد دیکھیے گا اپنا مقام, اپنے معاملات, اپنی شکل, صورت, ظاہر باطن دیکھیے گا, زمین آسمان کا فرق آ چکا ہوگا, مسئلے مسائل ہی اللہ پاک حل فرما دیں گے رسول اللہ صلی اللہ علیہ وسلم کی اتباع کی برکت سے. کیونکہ دیکھیں مسئلہ سمجھ لیں, رسول اللہ کو رسول اللہ کے سوا اللہ رب العالمین کو رسول اللہ سے زیادہ قیامت تک, نہ شروع میں اذر سے لے کے قیامت تک, نہ پہلے نہ اب نہ بعد میں, نہ قیامت تک, نہ کوئی پیارا تھا نہ ہے نہ ہوگا. جو بھی پیارا ہے وہ آپ صلی اللہ علیہ وسلم کے بعد ہے, آپ صلی اللہ علیہ وسلم کے برابر یا آپ صلی اللہ علیہ وسلم سے زیادہ خدا کی قسم اللہ کو کوئی پیارا نہیں ہے. تو اس لیے یہ کئی لوگوں میرے دل میں اللہ کی طرف سے اس بات کا بڑا دباؤ پڑا, اس آیت کی پتہ اللہ جو آیت پڑی گئی ہے دل میں آئے, چونکہ اللہ کو رسول اللہ سے پیارا کوئی ہے ہی نہیں قیامت تک کے لیے. بس اللہ نے ایک پیمانہ بھیج دیا کہ دیکھو جو بھی میرے اس پیارے کا جتنا پیارا بننے کی کوشش کرے گا, جتنا کاپیئر بنے گا, بس اس درجے کا وہ بھی میرا پیارا ہو جائے گا, کوئی دوسرے طریقہ نہیں. اور جو میرے اس پیارے کو چھوڑ کے کسی دوسرے پیارے کو سمجھ کر اس کی اتباع کرنا کوشش کرے گا تو ضرور نامراد ہوگا. جیسے آج کل یگسٹر کو دیکھتے ہیں تو بہت دکھ ہوتا ہے, بڑی تکلیف ہوتی ہے, دل خون کے آنسو ہوتا ہے جب ان کی میں ٹی شرٹ پہ پیچھے کمر پہ لکھا ہوا دیکھتا ہوں, رومال میں لکھا ہوا ہوتا ہے, یا کسی کی فٹ بالر کا کسی کرکٹر کا نام لکھا ہوا ہوتا ہے, افسوس ہوتا ہے. پوچھا بھی میں نے, کہہ رہے ہیں جی کافی لوگ کیا ہوا, بڑا اچھا کام ہے اس نے, بڑے رفاعی ادارے بنائے ہوئے اور بہت انسانیت کا بڑا اہم کردار ہے. میں نے کہا پورے جہاں میں یہی پسند آیا رسول اللہ علیہ وسلم, آج اور اصحاب کی روز تمہیں پسند نہیں ہے, ان کے کارنامے کچھ پتا نہیں, کہہ رہا نہیں مجھے نہیں معلوم. یہ مسلمان نوجوان ہوگا ہمارا ہے, کون ان بچاروں کی اصلاح کرے گا, کون ان کی تربیت کرے گا. آپ تو جو ہمارا جو اسکول کالج میں بھی چیپٹر لگا دیے گئے, تو یہ ماں باپ پر فرض ہے کہ وہ دیندار بنائیں بچوں کو, اسلام کی محبت سکھائیں, صحابہ کی اہل بیت کی محبت سکھائیں, اللہ والوں کی صورت میں بھیجیں, وہاں سے کچھ حاصل ہو جائے تو ہو جائے, ورنہ بڑا ایسا فتنے کا دجالی دور چل رہا ہے. عثمان کرام کا فتویٰ آ چکا ہے کہ جو عام اسکولوں میں بچے پڑھیں گے تو میٹرک کر کے نکلیں گے, ان میں 60% اقتدار ہو رہا ہے, ان میں کفر ہو رہا. لاجک پائی جا رہی ہے کہ بھائی لاجیکل اگر پورا سمجھ میں آیا تو میں پورا دینی, ورنہ کوئی ضرورت نہیں. لاجک مانگنے سے کافر ہو جاتا ہے, مسلمان کا یہ کام نہیں ہے. तो भाई ईमान बच जाए तो बड़ी बात है, कुफर से हम बच जाए बड़ी बात है, ये वो ऐसा हालात चल रहे हैं। हरी ऑप्शन में तो रसूल अल्लाह से मोहब्बत करें, ये सब आप चूंकि आश्रम की गुस्ताखी ही बहुत हो रही है, सब तो और वाले जरूरत है आश्रम की मोहब्बत कर। आश्रम ने हमारी खातिर दिलदान मुबारक शहीद हुआ, खून आलू हुए, नागैन मुबारक बर्दियों का खून से किसके लिए जाऊ मती। हमारी माए फरमाती है कि रसूल अल्लाह सलम आधी रात को ऐसे रोते थे जैसे हड्डियां उड़ती है, ऐसी आवाजें आती थी जैसे तो हड्डियां उड़ रही है, और आसलम की जो पहले मुबारक थे मुतबरे में जाते थे सूच जाते थे, और आवाज क्या आती थी अल्फाज क्या होते थे, एक ही अल्फाज का कोई गम नहीं था, असलम को अपना कोई गम नहीं था, या उम्मती या अल्लाह मेरी उम्मत का क्या होगा, या अल्लाह मेरी उम्मत का क्या होगा। आज उम्मती क्या कर रही है, उम्मती हम क्या कर रहे हैं, हम तो पैसे मिरंडा टीम छोड़ने को तैयार नहीं है उम्मती को, दूसरी बातें तो छोड़े, अब तो गुस्ताखे रसूलों का सेवा करती है उम्मतियों को तैयार है, तो गुस्ताखी करके तो माफी तो मांगी इसने हमारे ना उम्मती तो ये करेंगे, यार कोई बात नहीं बल्कि सबसे जाती माफी मांग ली असलम से गुस्ताखी कर दी थी कोई बात नहीं, कि उम्मतियों का हाल है, ये तो बहुत तेरा पता चलेगा उम्मती हम रहे भी या नहीं, ये तो सब पता चलेगा कौन मौत के वक्त नजर के नजर के वक्त नजर कराने में शुरू होगा, सब पता चलेगा कि उम्मती रहेगी असलम की या नहीं, या अल्लाह ना करे हमारा ईमानी बर्बाद ना हो चुका हो। आज असलम का मामला बहुत हसास है, इसको समझना चाहिए हमें। अभी एक आर्टिकल पढ़ा पाकिस्तान में बहुत मशहूर मारूफ अखबार है, उसमें एक आर्टिकल में पढ़ा था, उसमें एक ईसाई था फादर जिसको कहते हैं फादरी, वो मुसलमान माशाल्लाह हो गया हो, तो इंटरव्यू के दौरान उनसे पूछा कि मेरा आपसे एक सवाल है, काश ये बातें हमारे दिल में डाल दें जो उसमें बातें थी, उससे पूछा गया कि भाई आप मुसलमान हो गया माशाल्लाह और आप फादरी थे फादर थे, अब बड़ा आपका ऊंचा मनसब था ईसाइयत में इस्लाम से मुतासर हुए, बहुत खुशी की बात है कि मेरा आपसे एक सवाल है कि आप लोग ईसाई लोग बहुत ज्यादा जो अरबों डॉलर आप लोग खर्च करते हैं मुसलमानों को ईसाई बनाने के लिए, हमें पता है ईसाई मिशनरी जो काम करती है, लेकिन हमें तो नहीं लगता कोई एक मुसलमान भी ईसाई हो, तो आपका सारा पैसा ये वक्त ये सारी मेहनतें बर्बाद जा रही है, तो क्या फायदा अपने पैसों की उसका, कोई मुसलमान ईसाई नहीं होता। तो उसने कहा कि अगर मैं मुसलमान नहीं हुआ होता ना तो मैं मरते मर जाता, कभी आपको राज की बात नहीं बताता, चूंकि मैं मतलब छोड़ चुका हूँ और इस्लाम की अकानियत में कबूल कर चुका हूँ, अब मैं आपको राज की बात बताता हूँ, आपका सवाल ही गलत है। कहने लगे हम जो ये अरबों डॉलर जो हमारे खर्च होते हैं ये मुसलमानों को ईसाई बनाने के लिए खर्च नहीं होते, हम तो इस चीज के ऊपर खर्च करते हैं, हमारा मिशन ये होता है कि हम मुसलमान लोग रहते हुए मुसलमान मुसलमानी अहकाम से मुतनफर हो, मुसलमान रहे नाम का, नाम में ये फॉर्म जब भरे तो रिलीजन के आगे लिखे मुस्लिम, लेकिन इस्लामी शहर को पसंद ना करता हो, इस्लामी अहकाम को पसंद ना करता हो, ये इस्लाम का बाहरी बन के जिंदगी गुजारे, उसको ढीले ढाले कपड़े सलवार कुर्ता थोड़ ये चीजें पसंद ना है, उसको जींस की रेगुलर पैंट ही पसंद है। कहना हमारी मेहनत इसके ऊपर होती है, हमारी मेहनत इसके ऊपर होती है कि एक मुट्ठी दाढ़ी रखने में शर्म महसूस करे, हकीर और जरूर समझे ऐसे चेहरों को मौलवी की शक्लें बनाने के ऊपर, हमारी मेहनत इसके ऊपर होती है, इसमें हम 100% कामयाब है। इसको कभी पसंद ना आया कि हम जमीन पे बैठे खाना खाए, इसका हमेशा के लिए चाहे मैं KFC मैकडॉनल्ड में जाके वहां पर बेहतरीन तरीके से AC के अंदर बैठने पर बर्गर खाऊं। कहना हमारी मेहनत इसके ऊपर होती है, कहना जिसमें हम लोग 100% कामयाब है, 100% कामयाब है, हमारी मेहनत हमारी फंडिंग इन चीजों पर खर्च होती है। आज ऐसा है, रोते निकल गए, रोते निकल गए, नाम के मुसलमान हैं, अमल देखो जाहिर देखो बातिन देखो कुछ नहीं पता, वो तो मुसलमान पाकिस्तान में रह रहे हैं तो पता चल रहा है ना, जब मैं उमरा करने गया था अश्मी गया था मैंने अजीब लोगों को देखा, बिल्कुल ऐसे लग रहा था गोरे चिट्टे सिर्फ सफेद क्लीन शेट दाढ़ी मुड़ी टमाटर की तरह बिल्कुल लग रहा था जैसे कोई अमेरिकन ईसाई जो होगी, और बोल भी फुल इंग्लिश रहे थे, जब पता चला कांगे जी उर्दू के जॉर्डन के इधर उधर के लोग थे, तो चूंकि हरम में तो इसलिए कंफर्म हुआ है ये मुसलमान, वरना अगर वो जगह नहीं होती और आप कहीं और खड़ा करते हैं उनसे पूछना पड़ेगा कि आपका मजहब क्या है, आपका मजहब क्या है, तो भाई इसलिए दाढ़ी एक मुट्ठी रखना वाजिब है, दाढ़ी रखनी सबसे बड़ी सुन्नत है, वाजिब भी है सुन्नत के साथ साथ, जाहिर जिन्होंने दाढ़ियां रखनी है तो वो दाढ़ी के साथ अपना बातिन बनाने की कोशिश करे, जाहिर बन गया तो बातिन की भी जरूरत है, चूंकि टाइम पूरा हो गया बस व्यायाम बाकी तो और भी आदमी उसी पर इतफा करते हैं, तो इंशाल्लाह भाई सुन्नतों पे अमल करेंगे ना सब बढ़ाएंगे ना, तो जो जितनी सुन्नतों पे हम लोग जो अमल कर रहे हैं वो कर रहे हैं मुबारक है, तो शुक्र अदा कर रहे हैं, मजीद आगे बढ़ाने की कोशिश करें ताकि मजीद अल्लाह का प्यार मिले, मजीद अल्लाह का कुर्ब बताऊं, ये सारी चीजें होती हैं। आखिर में हमारे मुर्शिद आरिफ अल्लाह का कहता है, मौलाना शाकी मोहम्मद अख्तर साहब ने उनके अर्शाद फरमाते थे, ये वली अल्लाह बनाने वाले पांच अमल हैं, जो भी पांच अमल कर लेगा इंशाल्लाह अल्लाह पाक उसको वली अल्लाह बनाएंगे। और पांचों अमल का ताल्लुक जो है फराइज वाजिबात से नफली कोई मुकम्मल नहीं है, फर्ज और वाजिब है। पहले कुरान पाक तजवीद से पढ़ने का एहतमाम करें। नंबर दो, एक मुट्ठी दाढ़ी तीनों तरफ से रखना वाजिब है, और बगैर दाढ़ी वालों को देख के और मूछे बड़ी बड़ी देख के आपसे सुनो उन लोगों को नफरत से मुंह फेरा, हलाकत की बुद्धुआ दी। तो एक मुट्ठी दाढ़ी तीनों तरफ से रखना वाजिब है, मूछे बिल्कुल बारीक रखें। नंबर तीन, मां असर मिनल इजारे फिनार, ऊपर से आने वाला लिबास जिसे टखने छुपेंगे जहन्नम की आग में जलाया जाएगा। मर्दों के लिए दो सूरत में टखने खोल के रखना वाजिब है, जब हम खड़े हों और जब चल रहे हों, खड़े हो चल रहे हो टखने खोल के रखना वाजिब है, नहीं तो जहन्नम में जलने की वाजिब है। हाँ, बैठे हों लेटे हों तो छुप जाए को चाहिए। नमाज में तो और ज्यादा एहतमाम करना है, बाद में शायद इसे नमाज का हिस्सा समझते हैं। अगर मस्जिद में आते हैं तो अपने टखने ऊपर कर लेते हैं, अगर नमाज पढ़ के बाहर जाते हैं तो टखने नीचे कर लेते हैं, जो कि नमाज का रुकन करे भाई ये नमाज हो रहा हो, ये मर्दों के लिए टखने खोल के रखना वाजिब है। एक हदीस शरीफ ने इरशाद फरमाया, अल्लाह उस बंदे से कभी मोहब्बत भी नहीं करता जो टखनों को छुपा के रखता है, मौत तक अल्लाह की मोहब्बत से महरूम रहेगा। ये होगी नसारा का करीबा, सही है। और खवातीन के लिए क्या भाई, पुराने का तजवीद के साथ पढ़ना। अभी दाढ़ी टोपी दाढ़ी का मसला और ये टखनों से ऊपर पांचों का मसला, ये खवातीन इनकी जगह दो अमाल करना, कुरान तजवीद के साथ पढ़ना दोनों के लिए हो गए खवातीन। दूसरा मैं जो शौरों की अतात फरमानबरदारी इख्तियार करना जायज उमूर में, और दूसरी चीज जो है शरई पर्दे का इस्तेमाल करना। बाकी दो अमाल आ रहे हैं तो वो भी जो है मर्द और खवातीन दोनों के लिए मुश्तरक है। तो चौथा मैल कुल्लुल मोमिनीन में या हुजूर मिन अंसारिहिम व या फूजूहुम, ऐ मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम आप मोमिन मर्दों से कह दीजिए कि अपनी बाग निगाहों की हिफाजत करें और शर्म गाहों की हिफाजत करें, और ऐ मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम मोमिन औरतों से भी कह दीजिए कि अपनी बाग निगाहों की हिफाजत करें और शर्म गाहों की हिफाजत करें। और हर हुक्म की अल्लाह ने वजह नहीं बताई, लेकिन अल्लाह पाक आगे हुक्म फरमा रहे हैं, ऐलान फरमा रहे हैं, नजरों की हिफाजत का हुक्म इसलिए दे रहा हूं ताकि तुम्हारा तस्किया बातिन हो जाए, तस्किया नफ्स हो जाए, जिसका तस्किया हो जाता है वो रूला बन जाता है। हर हुक्म के अल्लाह ने वजह नहीं बताई, अल्लाह आसान करेंगे वो तुम्हारा तस्किया हो जाएगा, फल पाक हो जाएगा, तुम्हारा दिल मुजल्ला मुसफ्फा हो जाएगा नजरों की हिफाजत से, क्योंकि गमे हसरत मिलता है, दिल को झटके लगते हैं। में एक बार अभिषेक में फरमाया, नाजिला मंजूर है, अल्लाह पाक लानत फरमा उस पर जो बदनगरी करे, उस पर भी जो अपने आपको बदनगरी के लिए पेश करे। और पांच सौ जो मैंने दिल को बिल्कुल पाक साफ रखे, गंदे ख्यालात से बात होगा शैतान डालता रहता है, लेकिन खुद से दिल में गंदे ख्यालात देकर ना है, दिल में कभी कभी शैतान वर्षों से मुबतला करें तो किसी जायज उमूर में अपने आपको मसरूफ करें, वजू कर लें, नमाज पढ़ लें, कुरान पढ़ लें, कोई किताब पढ़ लें, या जहन को किसी जायज किसी मशेले में लगा लें तो इंशाल्लाह खैराब से निजात हासिल हो जाएगी। क्योंकि नस्बत मालदा ताल्लुक मालदा विलायत कलू कल्ब के अंदर आता है, ये कल्ब नहीं है बल्कि बैतुल्लाह अल्लाह का घर है, इसको पाक साफ रखना अल्लाह के लिए। और भाई ये सुनने के तो सारे अमाल और ये तकनीक की सारी चीज़ें और ये पाँचों माल की टॉफिक जो बयान हुआ है इस पर अमल की टॉफिक बगैर सोबत अहदुल्ला के मुहाल है, बहुत मुश्किल है, नामुमकिन तो नहीं है। लेकिन कुरान और हदीस से जो उलमा कराम ने जो बातें बयान फरमाई, मैं यही है कि अगर कोई चाहता है कि मैं फना फिर शेख हो जाऊँ, फना फिर रसूल हो जाऊँ, फना फिर बह जाऊँ, और ज़ाहिरी और बाकी नूर हमारे अंदर आ जाए और हमारी जिंदगी सुन्नत शरीयत के सांचे में फैल जाए, तो तकवे से रहना थोड़ा सा मुश्किल नजर आता है आजकल के खुफतिन दौर में। तो तकवे से पहले जरूरी है किसी सच्चे अल्लाह वाले से ताल्लुक कायम करने, इस्लाही ताल्लुक, बैठ होना जरूरी नहीं है, वो तो बात की चीज़ें हो, तो उनकी सोबत में आना जाना रखें, पूछ पूछ के चलता है तो इंशाल्लाह थोड़े अरसे में वो नूर उसके अंदर मुंतकिल हो जाएगा, फिर अल्लाह इतनी हिम्मत अता फरमा देंगे उसको तकवा नसीब हो जाएगा। अब कोई बगैर सोबत के चाहे जी मैं शरई पर्दा कर लूँ, या कोई मर्द चाहे मैं बड़े बड़े नजरों की हिफाजत कर लूँ और तकवे पर आ जाऊँ, तो बड़ा मुश्किल है। अल्लाह ने एक ज़ाब्ता बता दिया कि कूनू मा सादिकीन, अल्लाह वालों की सोबत में आ जाओ तुम्हें तकवा नसीब हो जाएगा। तो हर चीज की तरतीब होती है, तो उस तरतीब से चलेंगे तो इंशाल्लाह अल्लाह महरूम ही रखेंगे। शर्त ये नियत हो और इरादा हो, मसला है कि नियत और इरादा हम लोगों में से अक्सर लोगों का कम होता है। अल्लाह पाक जो जो भी बातें बोली गई हैं, अल्लाह पाक सब बातों को सबसे पहले बोलने वाले को और हम सब सुनने वाले को उसको मन कर मेरी बातें पता फरमाए, और एक एक जिंदगी हमारी जो भी बची है अल्लाह पाक हर अमल सुन्नत के मुताबिक अदा करने के हम सबको तौफीक अता फरमाए।
اللهم صل على محمد وعلى آل محمد يا رب كريم يا رحم الرحيم يا الله جو کچھ بولا کہ سنا دیا اللہ سبحانہ بار میں قبول فرما لے کہنے سننے میں مدد کی تمہیں بے شیو جو شان رحمت سے بہت معاف فرما دے یا اللہ ہمارا مل بیٹھنا چھوٹے کی رضا تجھے خوشی کی نہیں اللہ سبحانہ بار میں قبول فرما دے ہم سب کی کامل مغفرت فرما یا اللہ ہر ہر عمل رسول اللہ صلی اللہ علیہ وسلم کے طریقے کے مطابق کرنے والا بنا دے زندگی کو ضائع ہونے سے بچا لے مرنے سے پہلے مرنے کی تیاری نصیب فرما اچانک غفلت کی موت سے ہماری حفاظت فرما زندگی کے قیمتی لمحات کی خوب جان لڑا کر قبر قدر کرنے کی ہم سب کو توفیق عطا فرما غفلت سے بیداریت سے اللہ ہماری حفاظت فرما زندگی کو ضائع کرنے سے بچا لے زندگی کو قیمتی بنانے کی خوب توفیق عطا فرما یا اللہ حاضرین مجلس میں سے جس کے دل میں جن کی جائز حاجات ہیں اللہ تو جاننے والا ہے ان سب کی جائز حاجات کو پورا فرما دے یا اللہ یا رحم الرحیم خاص سرور یار یہ نام صاحب کو اور ان کے گھر والوں کو اللہ عافیت عطا فرما یا اللہ نے اپنے گھر میں اپنے ذکر کی مجلس جو رکھائی ہے اللہ اپنے ذکر پاک کی برکت سے اللہ اس گھر میں رہنے والوں کو سب کو عافیت عطا فرما ہر شر سے حفاظت فرما تمام جسمانی اور روحانی امراض سے نجات دے دے عافیت دار نصیب فرما دنیاوی اخروی جتنے بھی غموم ہیں پریشانی ہیں اللہ ہم سب کو دور فرما دے تمام حاجات کو پورا فرما دے یا رب کریم یا رحم الرحیم یا پرورگار بالخصوص فلسطینی مسلمانوں کی جان و مال عزت آبرو کی حفاظت فرما یا اللہ بچے وہاں سے کٹ رہے ہیں فٹ رہے ہیں یا اللہ پندرہ پندرہ بیس بیس دن ہو گئے ایک لقمہ بچوں کے یا جوانوں کے بوڑھوں کے کھانے کے لیے نہیں ہے ساری سپلائی لائنیں بند ہو چکی ہیں زخمی پڑے ہیں پیرا میڈیکل اسٹاف نہیں ہے دوائیاں نہیں ہیں ڈاکٹر نہیں ہیں اللہ پاک کوئی چیز کھانے پینے کی وہاں نہیں پہنچ رہی اللہ پاک وہ تڑپ تڑپ کی گڑیاں رگڑ رگڑ کے مر رہے ہیں رمضان میں بہن بیٹیوں کی ان قدیسوں نے بڑھوں نے عزتیں لوٹی ہے روزے کی حالت میں یا اللہ اور بہت ان کے ساتھ برا حشر ہو رہا تھا وطینوں کی عزت اس طرح سے پامال کی جا رہی ہے اللہ رب العالمین یا اللہ خصوصی رحم و کرم کا معاملہ فرما دے یا اللہ ان قدیس مدون مدنوں کو تباہ و برباد کر دے سطح ہستی سے مٹا دے عبرت کا نشان بنا دے یا اللہ ہم وہاں نہیں جا سکتے اللہ جن کے جو خفیہ فوج فرشتے تو وہاں جا سکتے ہیں اللہ جس طرح تم نے بدر میں ہوٹ میں مدد فرمائی تھی مسلمانوں کی اللہ پاک یا رب العالمین وہ اپنے ہی لڑا وہ تیرے گھر کے بلا اول مسجد اقصی کے لیے لڑا ہے اللہ تجھے اپنے اس عظیم پیارے گھر کا واسطہ یا اللہ فرشتوں کی مدد بھیج دے فرشتوں کو بھیج دے یا اللہ پورے کی لذیب کو دھماکے سے اڑا دے اللہ میں بھی مدد فرما دے یا اللہ اپنی خفیہ فوج کو بھیج دے یا اللہ اب تو کافر بھی ہمارا مذاق اڑا تھے کہ تمہارا خدا کہاں چلا گیا کیا تمہارا کوئی مددگار نہیں ہے کیا تم لوگوں کو سنوائی کرنے والا نہیں ہے تمہارا کوئی مددگار نہیں رہا یا اللہ یا رب العالمین ہمیں تو خود اپنے پیاروں کا درد نہیں ہے ہمیں تو اپنی بھی فکر نہیں ہے کیا جنت ہے کیا جہنم ہے یا اللہ ہم تو اپنا قبلہ ہی بھول چکے ہیں انہیں اپنا قبلہ اول یاد ہے ہمیں تو اپنا موجودہ قبلہ بھی یاد نہیں یا اللہ ہمارا قبلہ تو نفس اتفاق پرستی بن چکی ہے یا اللہ 100% ان منوسوں کی چیزوں کا بائیکاٹ کرنے کی ہم سب کو کافی پتا فرما یا اللہ ہمیں جو اسی بے غیرتی کے مرض سے ہمیں نجات دے دے جو یا اللہ خصوصی رحم و کرم کا معاملہ فرمائے ایک فلسطینی فلسطینی مسلمان بھائی کی ماں صاحب کی یا اللہ ان سب کی جان و مال عزت آبرو کی حفاظت فرما یا اللہ ان کو دشمنوں کو اور ان کے مددگاروں کو اللہ تباہ برباد کر دے سطح ہستی سے مٹا دے رب کا نشان بنا دے یا اللہ بری قبر سن سن کے اللہ پاک دل بہت پھٹ چکا ہے اندر سے اللہ پاک خوشخبری سنوا دے یا اللہ خوشخبریاں سنا دے خوشخبریاں سنا دے عالم اسلام کی فتح کی خوشخبریاں سنا دے یا اللہ بس کیا کیا تجھ سے مانگے یا اللہ بس کرم کے فیصلے فرما دے تمام مت مسلموں کو نیک صالح قیادت نصیب فرما یا رب الرحمین یا رب الرحمین یا اللہ میرے والد صاحب کی اور میرے پیارے مشرین کی اور ہمارے زندہ مرحومین کی کل مومنین مومنات کی کل جنات کی سب کی کامل مفرت فرما سب کی ہم لوگوں نور سے بھر دیں خوشخبری میں ان کی شادی میں رکاوٹ ہے ان کے لوگوں کے لیے دعا کریں اللہ تعالیٰ کی جلد سے بہترین جگہ شادی کرا دینا دین دنیا کی بھلائیاں اور عافیتیں اللہ جو ظالم ظالم شوہر ہیں اللہ ان کی بہت شکایتیں آتی ہیں اللہ تعالیٰ ان ظالم شوہروں کو ہدایت دیں ان کو دل نرم کر دے اللہ ان کے دل میں اپنا خوف ڈال دے اس کا وطن بیمار ہیں ان کے رسولی کی دعا کریں اللہ ان کی شفا دے رسولی سے نجات دے دے کچھ بہت سے لوگ جادو بد اثرات بس نظر میں اٹھتا ہے انہوں نے بھی کہا ہے دعا کریں اللہ ان کے جادو بد اثرات کے بس نظر میں ختم کرنا دے شفا دے دے آتے رہتا کرنا ربنا تقبل منا إنك السميع العليم. اللهم صل.